رسول پاک کی دکھیا
الحمدللہ رب العالمین والصلاۃ والسلام علی سید الانبیاء والمرسلین اما بعد فاعوذ باللہ من الشیطان الرجیم بسم اللہ الرحمن الرحیم مدینہ کے سلطان رحمت عالمیان سرور ذیشان محبوب رحمان صلی اللہ تعالی علیہ وآلہ وسلم کا فرمان جنت نشان ہے جو مجھ پر ایک دن میں 1000 بار درود پاک پڑے گا وہ اس وقت تک نہیں مرے گا جب تک جنت میں اپنا مقام نہ دیکھ لے۔ صلو علی الحبیب صلی اللہ تعالی علی محمد۔ میٹھے میٹھے اسلامی بھائیو، مدنی چینل کے ناظرین، الحمدللہ رب العالمین مدنی چینل کا سلسلہ مدنی کلینک لیے آپ کے سامنے حاضر ہیں، اور آج ہمارا جو موضوع ہے وہ یہ ہے کہ کمزوری اور خون کی کمی۔ آئیے کچھ بیماریوں کے حوالے سے سنتے ہیں۔ پیارے اور محترم اسلامی بھائی اور مدنی چینل کے ناظرین، اللہ تبارک و تعالی ہی حقیقت میں شافی الامراض ہے، یعنی بیماریوں سے شفا دینے والا ہے۔ سبھی جانتے ہیں کہ بعض اوقات بڑے بڑے ماہر طبیب بہتر سے بہترین دوائیں دیتے ہیں، مگر مرض بڑھتا گیا جوں جوں دوا کی کہ مشتاق مرض میں مسلسل اضافہ ہوتا اور بالآخر مزید دم توڑ دیتا ہے۔ مسلم شریف کی حدیث پاک ہے، اللہ عز و جل کے حبیب صلی اللہ تعالی علیہ وآلہ وسلم کا فرمان صحت نشان ہے، ہر بیماری کی دوا ہے۔ جب دوا بیماری تک پہنچا دی جاتی ہے تو اللہ عز و جل کے حکم سے مریض اچھا ہو جاتا ہے۔ میٹھے میٹھے اسلامی بھائیو، یقیناً بڑھاپے اور موت کے سوا ہر بیماری کا علاج ہے۔ ہاں یہ بات الگ ہے کہ کئی امراض کا علاج اطباء یعنی ڈاکٹرز اب تک دریافت نہیں کر پائے، لہذا یہ سلسلہ چونکہ مدنی کلینک ہے تو امراض، مریض، علاج، معالجے کے حوالے سے اس میں گفتگو ہوتی ہے۔ تو لہذا یہ کہنے کے بجائے کہ فلاں مرض کا علاج نہیں، شیخ طریقت امیر السنت کی مشہور زمانہ کتاب گھریلو علاج میں آپ نے یہ تحریر فرمایا جو میں عرض کرنے کی کوشش کر رہا ہوں۔ آپ فرماتے ہیں کہ یہ کہنے کے بجائے کہ فلاں مرض کا علاج نہیں، مناسب یہ ہے کہ یوں کہا جائے کہ ہمارے پاس اس بیماری کا علاج نہیں، ہمارے پاس اس بیماری کا علاج نہیں، یا ڈاکٹرز ابھی تک اس مرض کا علاج دریافت نہیں کر سکے۔ بہرحال رب ذوالجلال جل جلالہ چاہے تو دوا شفا کا ذریعہ بنے، ورنہ عین ممکن ہے کہ وہی دوا موت کا سبب بن جائے۔ اور یہ بھی اکثر دیکھا گیا کہ ماہر ڈاکٹر کی طرف سے ملنے والی درست دوا کے باوجود کسی کسی مریض کو منفی اثر ہو جاتا ہے اور وہ مزید شدید بیمار، معذور یا فوت ہو جاتا ہے، اور پھر بعض لوگوں کی جہالت کے باعث بیچارے ڈاکٹر کی شامت آ جاتی ہے۔ تو اس طرح کی گفتگو کرنا، جیسا کہ آپ نے سنا کہ یہ کہا جاتا ہے کہ فلاں مرض کی دوا نہیں ہے، فلاں مرض کی دوا نہیں، تو یہ نہیں کہنا چاہیے، بلکہ یہ کہنا چاہیے کہ اس بیماری کا علاج اگر ابھی تک ڈاکٹر جو ہیں وہ دریافت نہیں کر پائے۔ تو پیارے اور محترم اسلامی بھائیو، مدنی چینل کے ناظرین، کسی بھی بیماری کے حوالے سے جو ہے وہ شفا علاج کا ایک اصول ہوتا ہے کہ کچھ نہ کچھ اس کی احتیاطیں، اس کے پرہیز، اس کے حوالے سے کچھ جانکاری یہ ضروری ہوا کرتی ہے۔ تو آج ہم جو ہے انشاءاللہ عزوجل ڈاکٹر صاحب سے مزید جو ہے مفید مدنی مشورے حاصل کریں گے، غذائی کمزوری، کمزوری اور خون کی کمی کے حوالے سے کہ آیا کہ وہ کون سی ایسی چیزیں ہیں کہ جو خون کی کمی کا سبب بنتی ہیں، اور نمبر دو کہ آیا وہ کون سی چیزیں ہیں کہ جن کے ذریعے سے اس مرض پر قابو پایا جا سکتا ہے۔ تو آئیے ہم ڈاکٹر صاحب کی طرف چلتے ہیں انشاءاللہ۔
ناظرین، ابھی ہم آپ کو 7 ایسی چیزیں بتائیں گے جو ہمارے ہاں بڑی کامنلی کم ہوتی ہے ہمارے جسم کے اندر، اور اس کی وجوہات جو ہیں زیادہ تر خوراک سے ہی تعلق رہتا ہے. اس کا ایک کا تو ہم تذکرہ لاسٹ ٹائم کر چکے تھے جس میں آئرن ہم نے بات کی تھی. آئرن کی کمی عمومی طور پہ کافی لوگوں میں پائی جاتی ہے اور ہم نے ایک اسٹیٹسٹکس اور یعنی شماریات بھی ہم نے آپ کو بتائی تھی کہ کس حد تک جا کے جو یہ بچوں پہ اور بالخصوص خواتین پہ زیادہ ان کا اثر ہوتا ہے. تقریباً 50% کے قریب خواتین پہ زیادہ اس کا اثر ہوتا ہے اور بچوں پہ بھی اس کا کافی زیادہ اثر ہوتا ہے. دوسری جو کمی ہمارے یہاں پائی جاتی ہے بلکہ اوور آل دنیا میں سلمان بھائی اگر دیکھیں تو وہ ہے آیوڈین کی کمی.
صحیح.
وہ بھی کافی زیادہ پائی جاتی ہے اور اس سے مختلف بیماریاں جنم لیتی ہیں. اچھا آیوڈین بہت سمپل سا ہے, ہو سکتا ہے ہمارے مدنی چینل کے ناظرین کے لیے کچھ لوگوں کے لیے یہ نئی چیز ہو, لیکن بڑی کامن سی چیز ہے اور اس کی ریکوائرمنٹ بھی ہماری باڈی کے اندر بہت کم ہوتی ہے, لیکن ہم اس کو بھی پورا نہیں کر پاتے, جس کی وجہ سے انہیں گلہڑ کی بیماری یعنی کہ تھائرائڈ کی بیماری جو ہے نا بڑی کامن سی ہو رہی ہے اوور آل تمام کنٹریز
میں, زیادہ
فیمیلس میں زیادہ ہوتی ہیں اس کے اندر بہت آئیڈین کی. اچھا اس میں آئیڈین, اب اس میں ہم آئیڈین کو ہم کو استعمال کس طرح کرنا چاہیے, ہمیں کہاں سے مل سکتا ہے, چھوٹے چھوٹے سے پوائنٹس لے کے ہم چلتے ہیں اس کو کمپلیٹ کر لیتے ہیں. وہ جو ہے اس کے لیے انڈے مچھلی اور ڈیری کے جو آئٹم ہوتے ہیں یعنی کہ دودھ اور دہی وغیرہ جو ہوتے ہیں ان سے آپ کو آئیڈین کی کمی کافی حد تک کمپلیٹ کر سکتے ہیں. دوسری جو تیسری جو چیز ہے وہ ہے وٹامن ڈی کی کمی.
صحیح.
جس پہ ہم گوارہا مدنی چینل کے اوپر اس کے اوپر ہم تذکرہ بھی کر چکے ہیں اور ہماری ایک اکثریت بالخصوص پاکستان کے اندر جو ہے نا کافی لوگ اس سے متاثر ہیں وائٹامن ڈی کی کمی کی. اس کے اوپر بھی جو ہے بہت آسانی کے ساتھ جو ادویات کے علاوہ جو ہے نیچرل چیزوں سے بھی قابو پایا جا سکتا ہے اور سب سے اچھی اور آسان اور سستی تو نہیں کہہ سکتے بلا معاوضہ جس کو کہہ سکتے ہیں وہ ہے قدرتی دھوپ.
صحیح.
جس سے آپ کو ایزیلی وٹامن ڈی آپ کو مل سکتا ہے. اس کے علاوہ انڈے ہیں مچھلی ہے دودھ سے بھی آپ ایزیلی وٹامن ڈی حاصل کر سکتے ہیں اپنے جسم. وٹامن ڈی کی اہمیت کیا ہے؟ وٹامن ڈی کی بیسیکلی اہمیت یہ ہوتی ہے کہ آپ کا جسم آپ کی ہڈیاں جو ہے نا وہ مضبوط رہتی ہیں. اگر آپ کے جسم کے اندر وٹامن ڈی کا لیول یا کیلشیم کا لیول یا میگنیشیم کا لیول جو ہے وہ کم پڑتا ہے تو آپ کی ہڈیوں میں وہ ایک بیماری ہوتی ہے بھربرا پن جس کو ہم عام زبان میں کہتے ہیں وہ پیدا ہو جاتا ہے جو ہلکی سی چوٹ سے آپ کی ہڈی کو نقصان پہنچا سکتا ہے. ایون ینگ ایج کے اندر جوان اگر آدمی ہے تو اس کے اندر بھی اگر اس میں وٹامن ڈی وغیرہ کی کمی ہے تو ہلکی سی چوٹ پہ اس کو ٹھیک ٹھاک فریکچر ہو سکتا ہے. آپ نے دیکھا ہوگا بزرگوں کو زیادہ فریکچر ہوتا ہے, اس میں ریزن یہی زیادہ ہوتی ہے کہ ان میں وٹامن ڈی کی ڈیفیشنسی کمی بہت زیادہ ہو جاتی ہے. اس کو بہت ایزیلی ہم کور کر سکتے ہیں. اچھا ایک اور کمی ہے جو بڑی کامنلی ہمارے یہاں پائی جاتی ہے وہ وٹامن B12 کی کمی ہوتی ہے. ٹھیک ہے. اور یہ بالخصوص بزرگوں میں زیادہ ہوتی ہے, بالخصوص بزرگوں میں زیادہ ہوتی ہے. اور اس میں جو ہے بہت آسانی کے ساتھ ہم اس کو بھی کور کر سکتے ہیں اور اس میں مطلب فروٹس وغیرہ کا آپ استعمال کر سکتے ہیں, جوسیز وغیرہ کا استعمال کر سکتے ہیں اگر آپ کو شوگر وغیرہ ڈائبٹک وغیرہ کی کیفیت نہیں ہے اس کے اندر. اس کے علاوہ گوشت ہے دودھ ہے ان سے آپ یہ کمی پوری کر سکتے ہیں. ایک اور کمی جو ہے یعنی کہ ہم پانچویں کمی کی طرف آتے ہیں تو وہ ہے کیلشیم کی کمی. کیلشیم کی کمی بھی انسانی جسم کے لیے انتہائی اہم ہے. کیلشیم ہمارے ویسے بھی جسم کے لیے بہت اہم ہے. اس کی کمی بھی آپ سبزیوں سے پالک سے اور پھول گوبھی وغیرہ جو اس قسم کی چیزیں ہوتی ہیں ان سے آپ بہت آسانی کے ساتھ اس کی کمی کو پورا کر سکتے ہیں. یہ چھوٹے چھوٹے پوائنٹس اس لیے بتا رہے ہیں, اس میں ڈیٹیلز میں ہم پھر کبھی ہم ڈسکس کر لیں گے. اور اس کے علاوہ جو ہے ایک ہوتا ہے وٹامن اے کی کمی.
صحیح.
یہ بھی بہت زیادہ کامن ہے, ہمیں بظاہر یہ چیزیں نظر نہیں آتی ہیں لیکن جب ہم اسٹڈی کرتے ہیں تو ہمیں آئیڈیا ہوتا ہے کہ یا اس کے اندر بہت ساری چیزیں ایسی ہیں کہ جس میں ہم ایزیلی کور کر سکتے ہیں اور آرام سے اس کا سدباب کیا جا سکتا ہے لیکن ہم صرف اپنی لاعلمی کی وجہ سے وہ رہ جاتے ہیں. اب وائٹامن اے کی ہمارے جسم میں کیا ضرورت ہے, کیا امپورٹنس ہے؟ وائٹامن اے جو ہے ہماری جلد کے لیے, ہمارے دانتوں کے لیے, ہماری ہڈیوں کے لیے, ان کے لیے بہت زیادہ ہے. اور اس میں جو سب سے زیادہ امپورٹنٹ چیز ہوتی ہے وہ ہوتی ہے آنکھوں کے لیے. تو وائٹامن اے آپ کی آنکھوں کے لیے تقویت پہنچاتا ہے. اگر اس کی کمی ہوگی تو آنکھوں کی مختلف بیماریوں میں بھی آپ مبتلا ہو سکتے ہیں. تو آپ اندازہ کریں گے یہ بھی ہمارے لیے کتنا ضروری ہے. اور اس کا حصول جو ہے آپ مچھلی سے آرام سے جو ہے آپ حاصل کر سکتے ہیں اور شکر کندی وغیرہ ہری سبزی وغیرہ ان سے بھی مل سکتی ہے. इसके अलावा एक और बहुत इम्पोर्टेंट चीज है, वो है मैग्नीशियम। ये सारी चीजें जो है हमारे जिस्म में, जैसे लास्ट टाइम हमने तस्करा किया था कि बहुत सारी चीजें मिलके हमको एक बॉडी बनाते हैं ना, तो ये एक समझ लेंगे ये ईंटें हैं हमारे जिस्म की जो हमारी बॉडी को बनाती हैं। अब ये अगर मैग्नीशियम भी जो है बहुत कलील मिकदार में हमारी बॉडी के अंदर होता है, बहुत ज्यादा नहीं होता है कि हमें बहुत ज्यादा वास्ट इसकी जरूरत भी पड़ती है, इसके लिए भी जो है ना आप अनाज है, बादाम है, सब्जियां हैं, मतलब ये देखें कॉमनली अगर आप देखें तो सब्जियां जो है तमाम के तमाम चीजों के अंदर सब्जियों की बहुत ज्यादा इंपॉर्टेंस है, कहीं गोश्त की है कहीं सब्जी, लेकिन सब्जियों की इंपॉर्टेंस बहुत ज्यादा है। तो सब्जियां आप अपने खुराक के अंदर अगर शामिल रखेंगे तो ये काफी हद तक
बेहतर। सभी आपने बयान फरमाया ना मैग्नीशियम के हवाले से, अब जैसे वो पेशेंट जिन लोगों को ब्लड प्रेशर हो चुका होता है या डायग्नोज होते हैं, या जिनको मसल्स की वीकनेस होती है या कोई ज़हनी अमराज होते हैं, इसका इसके अंदर जो सप्लीमेंट अब मार्केट में अवेलेबल होते हैं तो मैग्नीशियम की मिकदार ज्यादा रखी जाती है। मैग्नीशियम का रोल है आपका ब्लड प्रेशर लो करने में भी, दूसरा मसल की जो वीकनेस हुई हुई होती है उसके अंदर भी मैग्नीशियम बहुत खातर ख्वाह में अच्छा रोल है इसका, एस मल्टीविटामिन। तो इंशाल्लाह भी दोबारा इसके खून की कमी की तरफ चलते हैं कि जो खून की कमी का जैसे बच्चों के अंदर डॉक्टर साहब अगर हो जाती है तो क्या इनकी ग्रोथ मुतासर होती है और इनकी हाइट वगैरह इस पर कोई फर्क पड़ता है अगर शुरू में ही बच्चे में खून की कमी हो गई तो?
सलमान भाई जैसे इसमें हमने बात की थी कि खून की कमी बेसिकली जो होती है वो एक आयरन जो होता है,
जैसे बच्चों के अंदर खून की कमी हो गई, जैसे प्रीमेच्योर बच्चे जो पैदा हो जाते हैं और उसमें आयरन खून की कमी है तो इससे बच्चे की ग्रोथ पे क्या फर्क?
बहुत ज्यादा फर्क पड़ता है उसकी ग्रोथ पे, उसकी मेंटल यानी दिमागी जो सलाहियत है उस पर भी बहुत फर्क पड़ता है, उसकी ओवरऑल जो बॉडी का जिस्म का जो बनावट है जो साख्त है उस पर भी बहुत ज्यादा फर्क पड़ता है। और उसकी लाजिम बात है ओवरऑल खून तो बेसिकली आपकी एक एनर्जी है ना, अगर एनर्जी ही आपकी कम होगी तो उसकी पूरी बॉडी के ऊपर आपके इफेक्ट पड़ता है, तमाम सिस्टम्स के ऊपर। आप खाली एक सिस्टम को हम नहीं कह सकते कि आपका एक सिस्टम, पूरी की पूरी ओवरऑल तमाम सिस्टम के ऊपर।
बच्चों जब जैसे बच्चा बड़ा हो गया अब स्कूल जाने की उम्र आ गई तो स्कूल के अंदर बच्चों की एक आम कंप्लेन होती है कि नींद आ रही होती है, तवज्जो नहीं होती, गैर हाजिरी हो रही होती है, तो इसकी वजह खून की कमी भी होती है।
एक वजह ये हो सकती है लेकिन 100% ये नहीं हो सकती।
एक वजह
ये बन सकती है कि उसको ये देख लें कि उसमें वाकई खून की कमी है या नहीं है, लेकिन अक्सरियत उमूमन ये देखा जाता है कि बच्चों में होती है खून की कमी, ज्यादातर बच्चों में खून की कमी होती है, लेकिन उस खून की कमी की अलामत स्कूल में जाहिर इस किस्म की हर बच्चे में नहीं होती है। लेकिन अगर हम स्टडी करते हैं बच्चों के अंदर तो बच्चों के अंदर उमूमी तौर पर हमें खून की कमी मिलती है। उसकी रीजन यही होती है कि सबसे बड़ी जो रीजन इस वक्त फिल वक्त नजर आती है वो ये है कि हमारे यहाँ जो बच्चे को इनिशियल स्टेज पे इब्तदाई तौर पे जो फीड कराया जाता है वो आप शुरू से ही जो है ना टॉप फीड कराना शुरू कर देते हैं, यानी कि आप ऊपर का दूध देना शुरू कर देते हैं, तो उसमें एक तो उसको वो गजाइत नहीं मिलती है, मतलब जो उसकी बॉडी की रिक्वायरमेंट होती है, जो जरूरत होती है कि उसको इतने आयरन की जरूरत है अपने जिस्म को मेंटेन करने।
डॉक्टर साहब अभी आपने शुरू में बयान फरमाया था ना आयरन की कमी, आयोडीन की कमी, कैल्शियम, विटामिन डी और मैग्नीशियम, ये सारी चीजों में से किसी एक चीज की भी कमी हो तो ये सारी अलामतें मिल सकती है?
बिल्कुल, इसमें देखें इसमें जो भी चीजें हमने शुरू में 7 चीजें ऐसी डिस्कस की थी जिनमें ये बहुत इंपॉर्टेंट होता है हमारी बॉडी के लिए, तो उसमें एक आयरन एक बहुत ज्यादा इम्पोर्टेंट है। वैसे तो सारी चीजें इम्पोर्टेंट है लेकिन आयरन एक बेसिक चीज है क्योंकि आयरन आपकी पूरी बॉडी में चल रहा होता है।
डॉक्टर साहब अगर बैलेंस डाइट ले लें, कुछ तरह की डाइट लें तो उसमें ये सारी चीजें खुद ब खुद कंट्रोल हो सकती है?
एग्जैक्टली, सारी चीजें कंट्रोल हो जाती है। देखिए इसमें आयरन को आपको डिवाइड करना पड़ता है कि आयरन बेसिकली आपके 2 किस्म के होते हैं ना, हेम और नॉन हेम। यानी कि हेम का मतलब ये है कि जो हम गोश्त वगैरह से जो चीज हासिल करते हैं, और नॉन हेम का मतलब ये है कि जो हम प्लांट से यानी सब्जियों वगैरह से जो चीज हासिल करते हैं। अब हमारा बॉडी हमारे जिस्म जो है उसको कितना कबूल करता है, देखा ये गया है कि ज्यादातर जो हेम आयरन होते हैं वो ज्यादा उसको एक्सेप्ट कर लेते हैं, तो उसके साथ आपको बैलेंस करके चलना होता है, नॉन हेम आयरन को साथ लेके चलना होता है। लेकिन
इसमें जैसे एज बड़ी हो गई, स्लाइम बहनी हो गई या एडल्ट एज का मेल हो गया, इनमें आयरन की कमी हो जाती है, खून की कमी हो जाती है, तो इनकी अलामतें फिर डिफरेंट होंगी?
اس میں کم و بیش ایک جیسی علامتیں ہوتی ہیں. جو پہلی علامت جو ظاہری طور پہ نظر آتی ہے نا, وہ تو یہی آتی ہے کہ سستی پنا آ جاتا ہے, کمزوری محسوس کرنے لگ جاتے ہیں, چکر آنے لگ جاتا ہے, طبیعت میں چڑچڑا پن آ جاتا ہے. یہ تقریباً ایک نارمل آپ کامن کمپلین جن کو آپ کہہ سکتے ہیں یہ کمپلین آ جاتی ہے. بعض اوقات جو ہے نا آنکھوں کے سامنے اندھیرا بھی آ جاتا ہے, بعض اوقات یہ ہوتا ہے کہ آدمی بیٹھا ہوا ہے ایک دم کھڑا ہوا ہے اور ایک دم چکرا کے گر بھی سکتا ہے,
اس میں گھبراہٹ بھی ہو سکتی
ہے, سانس پھولنے کی کیفیت بہت زیادہ کامن ہوتی ہے. بعض اوقات پیروں پہ سوجن بھی جو ہے, اگر آپ عمومی طور پہ خواتین میں اگر ہم دیکھتے ہیں تو ہمیں پیروں پہ سوجن بھی یہ فائنڈنگ میں ہمیں مل جاتی ہے. تو یہ ساری چیزیں جو ہیں ہمیں تقریباً ہر پیشنٹ میں کمپلینز اس قسم کی ملی جلی ملتی ہیں ہم لوگوں سے.
ماشاء اللہ اچھی گفتگو چل رہی ہے, ابھی مجھے کوئی ایسا ملا نہیں ہے کہ میں مجھے آپ سے لے کر چل سکوں. البتہ ایک ضرور بات آپ کی ساری گفتگو میں سمجھ میں آئی کہ بچے کی ولادت کے بعد اگر کوئی شرعی یا میڈیکلی
جی
پرابلم نہ ہو, ایشو نہ ہو, تو بچے کو ماں کا دودھ ہی
جی
دینا چاہیے. جو کہ آج کل یہ ایک بیماری یا پریشانی کی وجہ سے نہیں, میری معلومات کے مطابق کلچر بن چکا ہے کہ ماں بچے کو اپنا دودھ پلانے سے ایوائڈ کرتی ہے, یعنی کہ ادھر گزر وہ نہیں پلاتی. اور باقاعدہ شاید اس کے لیے کوئی چل رہی ہے, کوئی ایسی گفتگو چلتی ہوگی شاید, اور مینٹلی طور پر اس کو مطلب ذہنی طور پر تیار کیا جاتا ہوگا کہ اس کی ضرورت نہیں ہے وغیرہ وغیرہ. تو اس سے یقیناً بچے کی نشو نما اور اس کی جو افزائش ہے, اس کی توانائی ہے, اس کو فرق پڑتا ہے. ماں کی تھوڑی سی تکلیف, ماں کی تھوڑی سی زحمت اور یہ جو عمل ہے, اس سے انشاءاللہ آپ کی اولاد کے لیے اللہ نے چاہا تو بہت ساری بیماریوں سے اور آگے جا کے بہت ساری پریشانیوں سے بچت ہو سکتی ہے. اللہ تعالیٰ کا ایک دیا ہوا نظام ہے, اس کو جاری رہنا چاہیے. یہ اس لیے میں نے تھوڑا سا بیچ میں آپ کو عرض کر دیا کہ یہ ہمارے یہاں چونکہ عذر کی وجہ سے یا پرابلم کی وجہ سے نہیں, اب کلچر یعنی کہ ایک طریق وہ ہو گیا ایسا, اس کی وجہ سے یہ ہمارے معاشرے میں چیز رائج ہو رہی ہے, بچنا چاہیے. اور ویسے بھی جس طرح کے دودھ کے پاؤڈر آج کل آ رہے ہیں, اب بچوں کے دودھ کے پاؤڈر پر تو کوئی تحقیق کبھی شروع ہوئی نہیں ہے, لیکن ظاہر اس پہ تھوڑا سا بندہ کانشیس ہوتی ہے. لیکن اب اتنا بےمانی کا دور ہے, اب یہ بھی جو دیکھے نا ہمارے یہاں بھی جو کھلا دودھ ملتا ہے, یہ بھی تو پتا ہے کہ بچے پیتے ہیں, کھلا دودھ بچے پیتے ہیں, دیگر پیکنگ والے دودھ ہوتے ہیں یہ بھی پتہ ہے کہ بچے پیتے ہیں. تو یہ وہ ہے. ابھی شوگر کے حوالے سے کچھ مجھے ایک امیل سنت کو بھی پہنچا ہوگا, آپ نے مجھے بھی مطلب فارورڈ کیا. تو چینی کے حوالے سے بھی بڑے عجیب و غریب پتہ تھے, جو ہم چینی کھاتے ہیں کس طرح یہ سفید چینی تیار ہوتی ہے. تو اب یہ ساری چیزیں ہیں تو بہت زیادہ پرابلم ہے. جتنی نیچرل اور قدرتی چیزیں پر ہم اکتفا کریں گے تو شاید ہو سکتا ہے کہ ہماری صحت اس سے اچھی رہے اور بڑی بیماریوں سے بچ سکیں.
اس میں ایک چیز یہ ہے کہ جیسے چھوٹا بچہ ہوتا ہے عمومی طور پہ جو ہے 6 مہینے کے بعد جو ہے اکثر جو ہے وہ اوپر کا دودھ شروع کر دیا جاتا ہے, کرنا چاہیے. لیکن اس کے ساتھ ساتھ سیمی سالڈ یعنی کہ نرم ٹھوس غذائیں بھی دینی چاہیے, کیونکہ اصل طاقت وہاں سے ملتی ہے. آپ کو دودھ سے اتنی نہیں ملتی جو اسی زمانہ ہمیں دودھ اویلیبل,
پیٹ بھر جاتا ہے نا بچے کے میدے میں کھانا, وہ غذا چلی جاتی ہے تو وہ تسلی میں آ جاتا ہے.
بالکل. تو لیکن وہ یہ کہتے ہیں کہ بچے کو ہم 2 دفعہ یا 3 دفعہ یا 4 دفعہ ہم فیڈ کرواتے ہیں, اس کے باوجود بھی بچہ ہمارا کمزور رہتا ہے. اس کی وجہ یہ ہوتی ہے جو اس کی ریکوائرمنٹ ہوتی ہے, آپ اس کو دودھ تو پلا رہے ہیں لیکن جو چیز دینی چاہیے وہ نہیں دے رہے ہیں ہم اس کو. ہم اس کو جو سیمی سالڈ فوڈس ہوتے ہیں, چھوٹے نرم غذا جو ٹھوس غذائیں ہوتی ہیں, وہ ہم نہیں دے پاتے ہیں. ہمیں کچھ آئیڈیا بھی نہیں ہو پاتا اس کو کس طرح دینی چاہیے. تو اپنے جو بھی قریبی ڈاکٹرز ہیں یعنی ڈاکٹرز ہیں ان سے مشاورہ سے اس کو سٹارٹ کیا جا سکتا ہے. اس میں بچے کی گروتھ اچھی ہوتی ہے. اگر شروع سے ہی ہم اس کو لے کے چلیں گے تو اس کے اندر بہت زیادہ بہتری آ جائے گی اس کی گروتھ میں, اس کی مینٹل سٹیٹس کے اندر, اس کا سوچنا, اس کا جسامت, ساری چیزوں میں بہت زیادہ فرق پڑ جاتا ہے.
بچوں کو تو شروع عمر سے ہی چائے کی عادت بھی ڈال دیتے ہیں, کولڈ ڈرنک بھی پلا دیتے ہیں, چپس بھی کھلا دیتے ہیں, ایسا کرنا کیسا؟
اچھا دیکھیں یہ کولڈ ڈرنکس وغیرہ کا جہاں تک سلسلہ ہے تو بچوں کو اگر کولڈ ڈرنک پلاتے ہیں تو وہ تو خیر اوور آل سب کے لیے نقصان دہ ہے وہ ڈیفینیٹلی, لیکن بچوں کے لیے تو بہت زیادہ ہے.
صحیح.
اس میں آپ کو انیمیا, یہ ایک کاز بن رہی ہے فی الوقت. فی الوقت ایک یہ کاز بن رہی ہے کہ آپ جب چھوٹے بچوں کو کولڈ ڈرنک بنا پلاتے ہیں تو وہ بھی آپ کا ایک جو ہے خون کی کمی کا ایک سبب بنتا ہے. فی الوقت یہ کاز بنتی ہوئی نظر آ رہی ہے. تو کیونکہ اس میں یہ ہوتا ہے کہ آپ جب وہ لے رہے ہوتے ہیں, کیونکہ اس میں مختلف قسم کے ایسڈس ہوتے ہیں نا.
اس میں ڈاکٹر صاحب ریسرچ بیس یہ معلومات ہے کہ جلدی عمر میں 6 ماہ کے بعد یا 1 سال کے بعد وہ بچے جن کو چائے, کولڈ ڈرنک یا جوسز وغیرہ استعمال کرائے جاتے ہیں, ان سب چیزوں کے اندر اسٹیمولینٹ ہوتے ہیں یعنی کیفینیٹڈ ڈرنکس کہلاتی ہیں. تو اس کا آگے چل کے اثر یہ ہوتا ہے کہ ایک بیماری ہوتی ہے اٹینشن ڈیفیسٹ ہائپر ایکٹیویٹی ڈس آرڈر. یعنی اس میں یہ ہوتا ہے کہ جس شروع سے جس کو کیفین کی عادت پڑ گئی ہے تو آگے چل کے اس کو توجہ دینا, اپنے کام میں فوکس کرنا
بہت امپورٹنٹ ٹاپک ہے مدنی چینل کے ناظرین. یعنی عام جیسے کہ یہ نزلہ, زکام, کھانسی یا اللہ محفوظ رکھے ٹی بی اور اس طرح کی جو بعض بیماریاں ہوتی ہیں, آنکھیں کمزور ہو جاتی ہیں یا مطلب سنتا کم ہے وغیرہ وغیرہ, دانتوں کی بیماریاں, گلے کی بیماریاں, یہ ساری بیماریاں ایسی کامن ایک نارمل بیماریاں چل رہی ہوتی ہیں. اب جو یہ جو ڈاکٹر سلمان جس پرابلم کی طرف, بلکہ یہ ڈیزیز ہے, یہ بھی بیماری ہے, جس طرف یہ مطلب توجہ دلا رہے ہیں, یہ کوئی انگلش کا انہوں نے ورڈ کا ذرا دوبارہ کہہ دے تو.
اٹینشن ڈیفیسٹ ہائپر ایکٹیویٹی ڈس آرڈر ADHD کہلاتا ہے.
اٹینشن
ڈیفیسٹ
ڈیفیشٹ یعنی کہ توجہ کی کمی
کمی, اور ہائپر ایکٹیو یعنی بہت زیادہ ہیجان پن,
بہت زیادہ ہیجان پن یعنی
یعنی جیسے اب یوں سمجھ لیں کہ عام اسکولوں میں بچوں کی کمپلین یہ ہوتی ہے کسی ایک جگہ بیٹھ کے کام نہیں کر سکتے, بہت زیادہ کھیل کود کر رہے ہوتے ہیں یا چیزیں اٹھا کے,
اوور ایکٹیو,
عام زبان میں اچھپلا پن جو ہے, میں نے بہت زیادہ
فرفراٹی بوٹی ہوتی
ہے,
حرکت میں رہتا ہے
وہ,
اچھل کود کرتا ہے
بالکل. تو ویسے یہ اگر ان بچوں کی ہسٹری لی جائے تو پتہ ہی ہے, عموماً یہ چلتا ہے ریسرچ بیس ہے کہ شروع سے ان کو کولڈ ڈرنک, جوس, چائے وغیرہ کی عادت, سارے ان میں سب کیفینیٹڈ ڈرنکس ہوتے ہیں. تو آگے چل کے بچوں کے لیے بڑی آزمائش ہو جاتی ہے, توجہ دینا, فوکس کرنا پڑھائی کے اوپر, کیریئر کے اوپر.
اب یہاں پر دو ایک بات یاد کرتا چلو کہ اس میں آپ کو یہ شاید سوال ہو سکتا ہے, شاید آپ کے ذہن میں پیدا ہوگا, بچوں کو اسے روکے کیسے بھائی, کولڈ ڈرنک سے کیسے روکے, چائے سے کیسے روکے, یہ جو باہر کے اس طرح کی بعض اوقات ٹوپی اور اس طرح کی جو چیزیں ہوتی ہیں اس سے کیسے روکے, جن میں کیفین خاص طور پہ جو انہوں نے ایک نام لیا اجزاء جوس کا, کیفین اس میں ہوتا ہے, تو چائے میں بھی کیفین ہوتی ہے, کافی میں بھی کیفین ہوتی ہے, بچوں کے لیے اسپیشلی تو میں جو بات کر رہے ہیں, اب ان کو روکے کیسے. ایک موٹا حل تو یہی ہے کہ اس کے سامنے نہ آئے تو رکنے کی شاید صورت بن جائے. اب گھر میں آئے, آپ بھی کھائیں, آپ بھی پئیں اس کے سامنے, اور کہیں گے نہیں بیٹا آپ کو نہیں کرنا, بیٹا آپ کو نہیں پینا, تو یہ 6 ماہ سے لے کر کتنے ماہ تک میں زیادہ احتیاط کرنی چاہیے. ویسے تو آل اوور لائف زندگی بھر کی یہ احتیاط ہے جو آپ فرما رہے ہیں, بڑوں کو لیے بھی بہت زیادہ چیزیں یہ سائڈ افیکٹ کا باعث بن جاتی ہیں. 6 ماہ کی آپ نے جیسے بھی عمر,
6 ماہ کا دوران یہ وہ ہے کہ جیسے بچے کی جیسے گروتھ ہو رہی ہے, دماغ جیسے ہڈیاں بھی گرو کر رہی ہیں, دماغ بھی گرو کر رہا ہے, جب دماغ کی افزائش ہو رہی ہے تو اس کے اندر اگر عادت ہو جائے گی کسی کیمیکل کے انڈر رہنے کی تو اس کو پھر ایڈکشن ہو جاتی ہے.
تو اس کو نارملی کیا ایج کہیں گے, 1.5 سال, 2 سال,
6 ماہ سے لے کے 5 سال تک
آپ کا, کم از کم 2 سال تو منیمم آپ نے ہر حال میں رکھنا ہے, 2 سال, کیونکہ 2 سال کے بعد ہی اصل آپ جو ہے بچے کو جو ہے نارمل ڈائٹ کی طرف لے کر آتے ہیں. 2 سال تک تو آپ سیمی سالڈ فوڈس وغیرہ دیتے ہیں,
جب یہ تھوڑا سیکھنا سمجھنا شروع کرتا ہے,
یعنی کم و بیش 3 سال پلس.
یہ ایک بہت پیاری بات میں نے دیکھی, ہمارے علی رضا ہیں, آپ نے دیکھا ہوگا مل سنت کی ماشاء اللہ صحبت میں رہتے ہیں, حاج علی رضا کے چھوٹے شہزادے ہیں, کئی دفعہ مدنی چینل پر ان کی زیارت ہوتی رہی ہے, حسن رضا ماشاء اللہ, ان کو حسن رضا کو نظر بد سے محفوظ فرمائے. تو حسن رضا یہ میرے سنو میرے منہ سفر کر گئے, تو میں نے دیکھا کہ حسن رضا بیٹھے ہوئے تھے علی رضا کے ساتھ کھانے پر, ہم لوگ بیٹھے تھے, تو دعا کی, جب جیسے دعا کی نا تو وہ اب اس کی عمر اس کی 1.5-2 سال کے اندر ہی ہے, غالبا
1 سال پلس ہو گیا,
تو وہ بھی یوں چھوٹے چھوٹے اپنے منے سے ہاتھ اٹھانے لگا. تو مجھے ایسا لگا کہ یہ شاید وہ ایج ہے جس میں وہ اس بات کو کیچ کر رہا ہے کہ یہ جو کر رہے ہیں نا میں کروں. تو یہ کہہ سکتے ہیں کہ سمجھنے کی یا نقل کرنے کی اس کی, یا ان کو اس کو کیچ کرنے کی, اس کو ذہن میں لینے کی اس کی عمر شروع ہو چکی ہے.
ایسے یہ تو پیدائش کے 2-3 دن سے بھی شروع ہو جاتی, کیونکہ بچہ اپنی ماں کو پہچاننے لگ جاتا ہے. अच्छा बाप को भी पहचानने लग रहा होता है और उनकी एब्सेंस के अंदर यानी समझे 7 माह के बाद बच्चे के अंदर जैसे माँ अगर ना हो तो उसके अंदर प्रॉब्लम शुरू हो जाती है।
चले अल्लाह तबारक व तआला हमें अपने बच्चों की जो परवरिश है इस परवरिश के हवाले से एक तो ये मदनी क्लिनिक के हवाले से आपको पता चलता है कि इनकी गिजाओं का इनके खाने पीने का और किन किन चीजों से इनको बचाना है ताकि इनकी सेहत अच्छी रहे। दूसरा ये कि मदनी माहौल की बरकत से ये बताया जाता है कि आपने अपने मदनी मुन्ने की या मदनी मुन्ने की तरबियत किस तरह करनी है। अब जैसे ये बताया गया कि नकल जैसे मैंने खुद एक आपको हिकायत बयान की कि इस तरह मदर हसन रजा है अल्लाह ताला को नजर बस से बचाए वो नकाली कर रहे थे तो ये मदनी मुन्ने ही नजर आते हैं नकाली करते हैं। तो अब जैसे इन्होंने भी कहा डॉक्टर साहब ने कि इतनी उम्र से ये समझना सीखना और कैच करना पिक करना ये शुरू कर देता है तो बाद बच्चों में पिकिंग पावर ज्यादा होता है वो ज्यादा अच्छी तरीके से ज्यादा तेजी से लेते हैं। तो ऐसी सूरत हाल के अंदर आप इस पर गौर करें कि अगर आप उसके सामने नमाज पढ़ रहे हैं इबादत कर रहे हैं कुरान की तिलावत कर रहे हैं सजदे कर रहे हैं और सिर्फ मदनी चैनल ही देख रहे हैं तो और इस तरह की दीगर इबादत और अच्छी और खूबसूरत और बाखलाक जिंदगी का अंदाज अगर आप इख्तियार करके अगर आप चल रहे हैं तो वो भी बच्चा भी देख रहा है आपका मदनी मुन्ना हो या मदनी मुन्नी वो देख रहा है। माँ अगर बुरका पहनती है शरी पर्दा करती है इस तरह के अजनबी और गैर महरम मर्दों से अपने आप को बचाती है तो उसकी बेटी देखेगी कि माँ इस कदर मतलब की कर रही तो वो उसको लेगी पिक करेगी और आप देखेंगे कि इस तरह के अमूमन मदनी माहौल में जो मदनी मुन्निया होती हैं बच्चियां होती हैं ये घर में भी बालों का स्कार्फ पहनकर रखती हैं घर में भी ऐसे मतलब के पर्दे की हालत में होती हैं। इवन के वालिद साहब आ जाए तो वो अपने सर को ढांप लेगी भाई वगैरह आ जाए तो वो सर को ढांप लेगी हया का तकाजा कि वो इस तरह अपने आप को मतलब के कवर करके चलने की और रहने की कोशिश करती हैं। तो ये सब घर की तरबियत पर मुनसिर है। तो गिजाओं के साथ साथ के बच्चे की जिस्मानी सेहत अच्छी रहे इसी तरह उसकी रूहानी सेहत अच्छी रहे इसका एहतमाम भी माँ बाप को करना चाहिए कि वो आपको देख कर उसकी तरबियत होगी। जी डॉक्टर साहब कॉल चलाइए।
रमीज अहमद बहावलपुर से डॉक्टर साहब से ये पूछना चाहते हैं जो आदमी कमजोर बिल्कुल जैसे कोई कुछ ऐसे दिखाता हो उसको ना लगती हो फिर क्या क्या किया जाए जब जिगर खून ना बनाता हो
जिगर खून ना बनाता हो
जिगर खून ना बनाता हो
भूख ना लगती हो कुछ खाने को दिल ना करता।
देखिए अगर ये कैफियत है इनको लगातार तो इनको अपना चेकअप करवाना चाहिए। अगर भूख नहीं लग रही है और ऐसे कोई मामलात हैं तो यकीनन इनको तशखीस करवानी चाहिए क्या मामलात हैं। हो सकता है कि कुछ जिगर की कुछ ऐसी बीमारियां जिनमें ये प्रॉब्लम्स आती हैं कुछ सीने की ऐसी बीमारियां जिनमें ये प्रॉब्लम आती हैं भूख का सिलसिला कुछ मैदे की ऐसी बीमारियां तो बेहतर है किसी अपने अच्छे मालिक से मशवरा करके वो लाजमी मदद चेकअप करके
जिगर खून ना बना दो उसका ये कह रहे हैं।
हाँ। ये तो जिगर खून ना बना रहा हो ये तो पता नहीं चल सकता ऐसा जब तक के चेकअप ना हो।
हाँ, वो चेकअप के बाद ही आइडिया हो पाएगा जब तक वो प्रॉपर एग्जामिन करेंगे कुछ इन्वेस्टिगेशन वगैरह जो है वो करवानी पड़ेंगी। अगर ऐसी कोई कैफियत है तो बाहरी तो मरीज यही बताता है हमें आगे लेकिन जब हम क्लिनिकली उसको एग्जामिन करते हैं तो ऐसी कोई फाइंडिंग हमें नहीं मिलती है कि उसका कोई खून की कमी नजर आ रही है कोई ऐसी चीज नजर आ रही है। लेकिन फिर भी अगर ये अपने मालिक से मशवरा कर लेंगे तो इनके लिए आसानी रहेगी।
डॉक्टर से
आपने डॉक्टर से मशवरा कर
लिया आजकल पता नहीं मालिक भी को समझेगा कि नहीं समझेगा है अपने मालिक से पूछो बाहर निकल के मेले में पूछेगा अपने मालिक कौन होता है। चल नहीं लोगों के अंदर इतनी वो शायद समझने की सलाहियत नहीं रही है। जी कॉल चलाइए।
मैं लियादी से बात कर रहा हूँ। मेरी वालदा को खून की कमी काफी है यानी कि हद से ज्यादा और कहते हैं कि 40 साल के बाद खून बनता नहीं है। अब ऐसे में वो क्या खुराक खाएं क्योंकि उनको शुगर भी है और उसकी वजह से हड्डियों में काफी दर्द रहता है।
अल्लाह करीम आपकी वालिदा को सेहत और तंदुरुस्ती अता फरमाए। जी डॉक्टर साहब
इनकी वालदा के हवाले से
आया ना एक क्लासिकल केस है सबने 40 साल से प्लस
40 से प्लस है
क्या 40 के बाद वाकई खून नहीं बनता
ये फीमेल्स की बात हो रही है तो इनमें कमोबेश यही मसाइल आते हैं इसमें कुछ
इसमें बात वही आती है कि एक तो फीमेल पेशेंट है प्लस ओल्ड एज पेशेंट है और इलाका आपने नोट करें
डॉक्टर साहब इसमें तो ये तो इस उम्र में आगे खून की कमी हुई ना तो इसकी कमी पूरा करने के लिए तवज्जो कब से रखनी होगी।
नहीं वो तो आपने शुरू से ही रखनी है लेकिन आपने सर्कमस्टेंसेस को देखना है कि जहां से इनका ताल्लुक है ना वहां पे इस किस्म की सिचुएशंस आती हैं। جو ایریا اس قسم کا ہے وہاں پہ یقیناً ان کی خوراک کے مسائل ہوں گے, ڈائٹ کے مسائل ہوں گے, دھوپ کے مسائل ہوں گے. اب انہوں نے ہڈیوں میں بھی تکلیف کی شکایت کی ہے, تو ہو سکتا ہے آسٹروپینیا وغیرہ ہو رہا ہو, یعنی کہ ہڈیوں کا بھربھرا پن جو اس ایج کے اندر آ جاتا ہے, جو خون کی کمی کی وجہ سے ایگریویٹ کر سکتا ہے, بڑھ سکتا ہے, تکلیف بڑھ سکتی ہے اس کے اندر. تو جس طرح ہم نے شروع میں چار پانچ چیزوں کا نام لیا تھا, وہ آئیڈیلی چیزیں ہیں. ان کے پیشنٹس کے اندر وہی چیزیں نظر آ رہی ہیں کہ اس میں آئرن کی کمی بھی ہو سکتی ہے, اس کے اندر وٹامن ڈی کی کمی بھی ہو سکتی ہے, کیلشیم کی کمی بھی ہو سکتی ہے, اور میگنیشیم کی کمی بھی ہو سکتی ہے. تو یہ چار پانچ فیکٹرز تو نظر آ رہے ہیں.
سب ان کمیوں کے لیے ٹیسٹ کرانا ضروری ہے یا پھر غذا کے ذریعے یہ بھی کر سکتے ہیں؟
اتنا کوئی امپورٹنٹ نہیں ہے کہ آپ ٹیسٹ کروائیں, اس کے لیے بہت زیادہ امپورٹنٹ نہیں ہے, انٹل لیس کے بہت سیویئر کنڈیشن خدا نہ خواستہ ہو. تو ایسا نہیں ہے کہ آپ ٹیسٹ کرائیں, بولے نارمل ڈائٹ سے بھی لے کے آپ اس کو کور کر سکتے ہیں. اس میں کوئی نقصان نہیں ہوگا. اگر آپ سبزی کھائیں گے تو کیا نقصان ہوگا, اگر آپ گوشت کھائیں گے تو کیا نقصان ہوگا, انڈا کھائیں گے تو کیا نقصان ہوگا آپ کو, انٹل لیس آپ کو کوئی اس ایسی بیماری نہ ہو جس میں وہ نقصان دے. جیسے مثال کے طور پہ شوگر کی بیماری ہے, تذکرہ کر
رہے
ہیں, اس میں وہ احتیاط کریں. اگر ان کا کولیسٹرول لیول ٹھیک ہے تو انڈے وغیرہ استعمال کر سکتے ہیں, اس سے آپ کی جو ہڈیوں کی تکلیف ہے اس میں کافی حد تک بہتری آئے گی. اگر اس میں بھی پرابلم آتی ہے تو پھر سپلیمنٹس ہیں مارکیٹ کے اندر, جو وائٹامن ڈی کے سپلیمنٹس مل جاتے ہیں وہ یوز کیے جا سکتے ہیں, اسی طرح جو آئرن کے سپلیمنٹس مل جاتے ہیں وہ یوز کیے جا سکتے ہیں.
40 سال کی عمر کے بعد فیمیلز اور میلز کے لیے مخصوص بنے بنائے اس وقت سپلیمنٹ اویلیبل ہوتے ہیں کہ جیسے
سپلیمنٹ ہیں, لیکن ہمارا مشورہ پھر بھی یہی رہتا ہے کہ نیچرل ڈائٹس کے اوپر رہیں تو زیادہ بہتر رہتا ہے. اگر آپ اس میں دو فیکٹرز ہوتے ہیں, ایک تو آپ کی اکنامک یعنی کہ آپ کے پیسوں کی کافی زیادہ بچت ہوتی ہے اس کے اندر, پھر دوسری چیز یہ کہ آپ کو ایک چیز سامنے بنتی ہے تو تسلی بھی رہتی ہے. ایک جو سپلیمنٹس ہیں کہاں سے بن کے آ رہے ہیں, کیسے آ رہے ہیں, ہم اس کے اوپر 100% نہیں کہہ سکتے کہ اس کے اندر جو اجزاء اس میں تحریر کیے ہوئے ہیں وہ 100% ہیں یا نہیں ہیں. اب بہت زیادہ اسٹینڈرڈ کوئی کمپنی کی ہوگی تو اس پہ چلو تھوڑا بہت ہم بلیو بھی کر لیں گے, لیکن بہرحال شک کی گنجائش وہاں پہ بھی موجود رہتی ہے. تو بہتر یہی ہے کہ جو نیچرل چیزیں ہیں, قدرتی چیزیں ہیں, ان سے اگر آپ یہ چیزیں حاصل کریں تو بہت آسانی سے یہ چیزیں ملتی ہیں. یہ کوئی ایکسٹرا آرڈنری چیزیں نہیں ہیں کہ جس کے لیے ہمیں بہت زیادہ مشقت کرنی پڑیں گی, بہت آرام سے مارکیٹ میں اویلیبل ہوتی ہیں. آپ کچھ قدرتی طریقے سے ان کو اور روزانہ استعمال ہونے والی چیزیں ہیں.
صحیح,
یہ بھی نہیں ہے کہ روزانہ استعمال ہونے والی چیز نہیں, روزانہ استعمال ہونے والی چیزیں اگر یہ استعمال کریں گے تو ان شاء اللہ چل ان کی والدہ میں یہ پرابلم سالو ہو جائے گی. لیکن امپورٹنٹ چیز یہ ہے کہ خون کی کمی ہو کیوں رہی ہے, کیوں ان کی والدہ میں خون کی کمی ہوگی, اس کی وجہ دیکھنی پڑے گی. کیا وجوہات ہیں, آیا ان کی ڈائٹ کی وجہ سے خون کی کمی ہو رہی ہے, یا خدا نہ خواستہ کوئی ایسی تکلیف ہے ان کو جن کی وجہ سے ان کو پرابلم ہو رہی ہے. تو اگر وہ یہ اپنے ڈاکٹر سے مشورہ کر کے اس کی تشخیص کرا لیں گے تو آسانی ہوگی, اس کے بعد اپنی ڈائٹ وغیرہ لیں گے انشاءاللہ تو جلد بہتر ہو جائے گا. اللہ نے چاہتا ہے کہ
انشاءاللہ
کون چلائی
حافظ رضا بات کر رہا ہوں لاہور سے. ڈاکٹر صاحب میں یہ پوچھنا چاہوں گا کہ چہرے کی چھائیاں وہ خون کی کمی سے ہوتی ہیں یا کوئی اور مسئلہ ہے ان کا؟
اور کون چلائی؟
ظفر سعید اختاری بحرین سے. میرا مسئلہ یہ ہے کہ مجھے پتھری ہے گردوں میں, تو ایک سال سے ہے مجھے, تو برائے کرم اس کے لیے کوئی علاج مجھے بتا دیں, پرہیز بھی مجھے یہ بتایا جائے.
اللہ کریم آپ دونوں کو صحت و تندرستی عطا فرمائیں. جی ڈاکٹر صاحب,
چہرے کی چھائیاں یہ فرما رہے ہیں ان کو ہے, اب ایج اگر عرض کر دیتے تو زیادہ آسانی ہو جاتی, لیکن ایک وجہ ہو سکتی ہے, لیکن 100% اس وجہ سے چھائیاں کو وجہ نہیں ہوتی. اس میں یہ ہے کہ کچھ چھائیاں یہ رنکلس وغیرہ جو ہوتے ہیں اس قسم کے پڑ جاتے ہیں, تو وہ وہ ایک کمزوری کی وجہ سے تو پوسیبلٹی ہے, اور مختلف اور ریزنز بھی نکل سکتی ہیں, لیکن 100% خون کی کمی کی وجہ سے نہیں ہو سکتا. تو یہ ہے کہ بہتر ہے کہ اس کو اگر اس کے اسپیشلسٹ سے مشورہ کر لیں گے تو ان کو گائیڈ لائن اچھی ملے.
وٹامن سی وغیرہ جوسز وغیرہ
ایزیلی اویلیبل
ہے, فائدہ ہو سکتا
ہے, مالٹے ہیں, سنگترے ہیں, آرام سے استعمال کر سکتے ہیں. اچھا دوسرا جو سوال تھا وہ گردے کی پتھری کے حوالے سے تھا. گردے کی پتھری اگر ان کا سائز بہت چھوٹا ہے تو یہ ٹھیک ہو سکتا ہے, یہ نکل سکتی ہے. ڈیپینڈ کرتا ہے کہ وہ کس لوکیشن پہ, کس جگہ پہ موجود ہے. اگر وہ ایسی جگہ پہ ہے جہاں سے ایزیلی پاس آؤٹ ہو سکتی ہے, نکل سکتی ہے, تو یہ پانی کا استعمال بڑھا دیں اپنا, جتنا زیادہ سے زیادہ پانی پئیں اتنا اچھا ہے ان کے لیے. اور اس کے ساتھ جو ہے اپنا فروٹس کا استعمال بھی رکھیں, تو یہ ہے کہ ان کے کافی حد تک چانسز ہیں. اگر سائز باریک ہے, عمومی طور پہ جو پتھری کا سائز اکثر جو رپورٹس میں ہمیں نظر آتا ہے وہ بہت چھوٹا ہی نظر آتا ہے, جس کی وجہ سے बड़े वाला जो है वो घर पे नहीं रहता, बड़े वाला हॉस्पिटल में जाता है सीधा। क्योंकि बड़ी पथरी होगी उसको डॉक्टर यकीनन एडमिशन के लिए एडवाइस कर देते हैं, लेकिन छोटी पथरी होती है वो उसका साइज ये मिलीमीटर में अंदर होता है या बहुत ज्यादा होता है, एक या डेढ़ सेंटीमीटर होता है, इससे ज्यादा नहीं होता है। तो अगर उस साइज की है तो ये ज्यादा पानी इस्तेमाल करके उससे निजात पा सकते हैं, ज्यादा पानी इस्तेमाल करेंगे तो इंशाल्लाह।
जी अब्दुल खलील आप कुछ
जी। गुर्दे की पथरी के हवाले से एक तो घरेलू इलाज है वो ये है कि शेख तरीकत अमीर सुन्नत अपने रिसाले बीमार आबिद के सफा नंबर 31 पर इरशाद फरमाते हैं कि कच्चे पपीते अपने तबीब के मशवरे से ये चाहे तो ये इलाज कर लें, कच्चे पपीते पर सफेद या काला नमक लगा लीजिए और थोड़ी सी पीसी हुई काली मिर्च भी उस पर छिड़क लें कच्चे पपीते पर, और दिन में 3 मरतबा तकरीबन 10-10 ग्राम खूब अच्छी तरह चबाकर खाइए, चबाना दुश्वार हो तो पीस कर भी इस्तेमाल करते हैं कर सकते हैं, इंशाल्लाह अज़्ज़वजल गुर्दे और पित्ते की पथरी निकल जाएगी इंशाल्लाह अज़्ज़वजल।
इसमें सलमान भाई हम डिस्कस कर रहे थे आयरन के हवाले से, हम बात कर रहे थे कि आयरन कितना इम्पोर्टेंट है हमारी बॉडी के लिए, एनीमिया जिसकी वजह से होता है। तो इसमें एक जो है स्टडी मैंने देखी थी उसके अंदर तकरीबन 1.5 बिलियन 1.5 बिलियन लोग पूरी दुनिया में इस वक्त खून की कमी का शिकार पाए जाते हैं, एक बहुत बड़ी तादाद है, बहुत बड़ी तादाद है। अब इसकी वजूहात की तरफ अगर जाते हैं ना तो वो हमारा लाइफ स्टाइल है,
अच्छा
खाना पीना जो है वो हमारा, क्योंकि आप जितना मशीनी दौर में आप दाखिल हो गए हैं तो आपको हर चीज जो है ना रेडीमेड चाहिए होती है। अब रेडीमेड जब आप लेने जाते हैं तो आपको ज्यादातर क्या मिल रहा होता है, फास्ट फूड टाइप की चीज मिल रही होती है, डाइट पैटर्न आपका पूरा डिस्टर्ब हो चुका होता है, हो चुका है बल्कि, जिसकी वजह से जो है ना एक बहुत बड़ी तादाद जो है ना इस कमी का शिकार हो रही है। इसके अंदर फीमेल भी है मेल भी है सभी लोग इसमें शामिल है, तो इसलिए इसकी इम्पोर्टेंस बहुत ज्यादा हो जाती है कि अगर आप इन चीजों के ऊपर गौर करेंगे तो ये सारी चीजें, और ये मतलब ऐसी चीज नहीं है कि जिसपे आप परेशान हो या बहुत ज्यादा, अंटिल अनलेस खुदा ना खास्ता कोई और वजह ना हो कि आपको अनीमिया हो गया हो, यानी कि 2-3 किस्म के अनीमिया होते हैं
जी डॉक्टर,
खून की कमी, एक तो गिजाई कमी, अभी हम डिस्क्राइब कर रहे हैं गिजाई कमी, गिजा की कमी, दूसरी जो होती है खून की कमी की वजूहत होती है वो
आयरन की कमी भी होती है,
B12 वगैरह
की
कमी की वजह
से कुछ मौरूसी बीमारियां भी होती हैं जो थैलेसीमिया वगैरह होता है,
उसी तरफ आ रहा था मैं। तीसरी जो चीज होती है जो हमारे बॉडी के सेल्स होते हैं उनकी शेप बिगड़ जाती है, उनकी शेप बिगड़ने की वजह से मतलब उनमें वो फादियत नहीं रहती है, तो जिसमें जैसे आपने तस्करा किया बीमारी का,
मतलब इस अगर मौरूसी बीमारियां तो इसमें तो बंदा का अख्तियार नहीं है तो ट्रीटमेंट लेना ही पड़ेगा, लेकिन जो आयरन डेफिशिएंसी है विटामिन B12 डेफिशिएंसी ये तो अपनी डाइट के थ्रू कंट्रोल हो सकता है
इजीली आराम से।
मोस्ट कॉमन जो होता है खून की कमी वो आयरन डेफिशिएंसी है,
ऐसा भी होता है कि दवाइयों की जो कसरत होती है ये भी खून की कमी का बाइस बन सकते हैं,
कुछ दवाओं की वजह से होता है, कुछ दवाओं की वजह से होता है, अक्सर दवाओं से नहीं होता लेकिन कुछ दवाओं की वजह से ये मसाइल खड़े हो सकते हैं कि खून की कमी उनमें पैदा हो सकती है। तो जो भी दवा आप इस्तेमाल करते हैं जो आपके डॉक्टर हैं वो यकीनन इसके ऊपर गाइड कर देते हैं और वो नजर भी रखते हैं उनको, क्योंकि उनको आइडिया होता है कि ये दवा अगर मैंने फर्ज करेंगे उनको एक लंबे पीरियड के लिए देनी है तो उसके साइड इफेक्ट की तरफ उसके नुकसान की तरफ उसकी नजर जरूर होती है, वो इसलिए उसको कॉल करते हैं दोबारा बुलाते हैं कि यार चेक करें कि हम मिसाल के तौर पे अगर हम कोई टीबी की दवा इस्तेमाल करते हैं तो एक लंबा पीरियड होता है उसके लिए, 6 महीने या 9 महीने या 3 महीने जो भी डॉक्टर डिसाइड करता है कंडीशन के ऊपर सामने रखते हुए, तो उसको बार बार बुलाते हैं क्योंकि उन अद्वियात का अल्टीमेटली कहीं ना कहीं इफेक्ट जरूर हो रहा होता है, तो उसको चेक करने के लिए उनको बुलाना पड़ता है कि ये इफेक्ट तो नहीं कर रही है, साइड इफेक्ट तो नहीं हो रहा है। इसी तरह कोई भी दवा जिसमें जो खून की कमी पैदा करती है तो उसके लिए डॉक्टर यकीनन उनको बुलाते होंगे और उनको फॉलो अप करते होंगे,
यही कि डॉक्टर की हिदायत पर जो है अमल यकीनी बनाया जाए।
बिल्कुल जो भी एक्चुअली मसला ये है कि जो सबसे ज्यादा प्रॉब्लम आती है वो यही आती है कि हम फॉलो अप नहीं करते, यानी कि डॉक्टर्स को बार बार विजिट नहीं करते, उम्मीद तौर पे 1 विजिट या 2 विजिट के बाद हम बैठ जाते हैं और घर में बैठ के उसका ट्रीटमेंट करने की कोशिश करते हैं या फिर कोई ऐसा लोग जो है गाइडेंस देना शुरू करते हैं जिनका इनसे इस फील्ड से कोई ताल्लुक भी नहीं होता है,
तो वो जो मशवरा का शिकार होते हैं घर में इस तरह की गुफ्तगू कर रहे होते हैं कि दवाइयां खा खा के हम तो आधे डॉक्टर बन गए
हाँ,
और लोगों को जो है ना वो मशवरे दे रहे
होते हैं। आधे डॉक्टर नहीं होते, वो बेसिकली पूरे मरीज हो चुके होते हैं।
सही,
मतलब इतना वो खराब कर लेते हैं दवाइयां खा खा के, वो बाहर ही नजर नहीं आता, एक गोली खा ली वो ठीक हो गए। आप ने उस मर्ज को दबा दिया, मर्ज को क्या दबा दिया, अलामत खत्म कर दी, आपने मर्ज खत्म नहीं किया। अब होता क्या है कि जब आइंदा कभी डॉक्टर के पास जाते हैं और आपने वही दवा डॉक्टर ने आपको लिख के दे दी तो वो आप पे असर भी नहीं कर रही होती, यानी आपका जिस्म उस चीज को बॉडी उसको एक्सेप्ट ही नहीं कर रही होती है। लामहाला क्या होता है कि आजकल ये देखें ट्रेंड, सलमान भाई आपको ज्यादा आइडिया होगा कि कितनी हाई एंटीबायोटिक के ऊपर डायरेक्टली जो है डॉक्टर जा रहे होते हैं। पहले अगर हम देखते हैं 10-15 साल पुरानी बात पे चले जाते हैं, 15 साल पुरानी बात पे हमारे हाउस जॉब के जमाने की हम बात करते हैं, तो अगर थर्ड जनरेशन हम शाहजो नादिर इस्तेमाल किया करते थे, सिंपल सिंपल दवाइयां जो फर्स्ट जनरेशन की होती थी, छोटी छोटी दवाइयां होती थी, उनसे ट्रीटमेंट होता था और अल्हम्दुलिल्लाह ठीक हो जाते थे मरीज। लेकिन अब ये सिचुएशन आ गई है कि हमने खुद अपने लिए दुश्मनी पैदा कर ली है कि हम वो चीजें सेल्फ मेडिकेशन करके स्टोर से लेके, या इसने बता दिया उससे लेके खा लिया, आपने बता दिया उससे लेके खा ली, वो कर करके हमने अपने जिस्म को इस काबिल छोड़ा ही नहीं है कि इसके ऊपर कोई दवा असर करे। अब वो दवा असर करती है जो हजारों रुपए में आती है
जी,
क्योंकि वो आप खरीदते नहीं है। अब खुदा ना खास्ता वो कैफियत में आ जाते हैं तो फिर आपके ऊपर एक बहुत बड़ा बोझ आ जाता है।
सबसे ये एंटीबायोटिक भी है, दीगर जुमला कोई भी दवा हो, पेन किलर भी हो, और जैसे ब्लड प्रेशर की दवा भी है, इनका इस्तेमाल डॉक्टर के मशवरे के बगैर करने से नुकसान आती है। कुछ कॉल्स हैं डॉक्टर साहब, ये ले लेते हैं इंशाल्लाह। कॉल सुना दीजिए।
मेरे सर में बहुत दर्द रहती है और पट्टों में कुछ असर रहता है, तो एक तो मुझे ना प्रॉब्लम थी, मैं ना तकरीबन काफी अच्छे से ना थोड़ा नशा करता था, वो मैंने छोड़ दिया। जैसे मैं मदनी कैंडल से बात रखता हूँ, मैंने वो गलत काम तो छोड़ दिया, लेकिन अब बीच में सोच जा रहा है।
सही, दूसरी कॉल दीजिए।
डॉक्टर मैं गुजरात से बात कर रहा हूँ, अब्दुल खालिक। डॉक्टर मेरी नजर की कमजोरी बहुत ज्यादा है, 1.5 है, तो इसके हल के लिए भी मुझे मशवरा दें।
सही, एक और कॉल दे दीजिए।
अस्सलाम वालेकुम वरहमतुल्लाहि वबरकातुहू।
वालेकुम सलाम वालेकुम
सलाम वरहमतुल्लाहि वबरकातुहू।
मोहम्मद इमरान अफ्तारी बाबुल मदीना कराची से बात कर रहा हूँ। डॉक्टर साहब कितना तो सवाल ये था कि मेरा एक महीने पहले एक्सीडेंट हो गया था, तो मुझे पता नहीं चला कि मेरा फ्रैक्चर हो गया। मैं काफी मूव नमाज वगैरह में आसानी से जा रहा था, फिर सर्जरी में मुझे मुश्किल हो रही थी। एक महीने बाद जब मैंने अपना एक्सरे कराया तो मुझे पता चला कि फ्रैक्चर, तो अब डॉक्टर वगैरह कह रहे हैं प्लास्टर का टाइम निकल गया है, तो अब वो कह रहे हैं दवाई से ही सही होगा, अल्लाह की मर्जी से, बेशक अल्लाह की मर्जी से सही होता है। तो अब मुझे कुछ रहनुमा बता दें कि अब क्या हाल है इसका, फ्रैक्चर का कोई हल है? क्योंकि मुझे नमाज में उतरने चढ़ने में बहुत मुश्किल होती है, नमाज भी बैठ कर पढ़ रहा हूँ।
सही, इंशाल्लाह सर डॉक्टर से मालूम करते। डॉक्टर साहब पहले जो कॉलर है एडिक्शन का केस है,
क्या इनकी कम्प्लेन बेसिकली क्या थी? सर में दर्द रहते,
सर में दर्द रहता है, ये किसी एडिक्शन या किसी चीज का इस्तेमाल करते थे, मदनी चैनल इन्होंने देखा, उसके बाद इन्होंने ये बंद कर दिया। अब उसके बाद इनको कमजोरी वीकनेस होती है,
अल्लाह ताला इनको इस्तेकामत फरमाए, इन चीज से दूर रहें तो ज्यादा अच्छा है। जहां तक इनके सर के दर्द का ताल्लुक है, तो एक चीज होती है जब इंसान किसी चीज का आदी हो जाता है, ठीक है, जब वो आदी हो जाता है तो उससे हटता है तो उसकी तबीयत में तब्दीलियां आना शुरू हो जाती हैं। डॉक्टर साहब आप ज्यादा इसके ऊपर रोशनी डालेंगे क्योंकि नीरो की तरफ जा रही है केस, तो अगर आप इसके ऊपर ज्यादा बेहतर थे, क्योंकि उसमें ऐसी क्या तब्दीली आती है कि उसके मूड चेंज हो जाता है, उसका बिहेवियर चेंज हो जाता है, उसमें कुछ अरसे के लिए होता है, उसमें चिड़चिड़ापन आ जाता है, उसकी क्या वजूहत हो जाती है कि अगर इस किस्म का कोई एडिक्टेड पेशेंट होता है या किसी भी मतलब किसी भी नशे से, मतलब मिसाल के तौर पर हम चाय को ले लेते हैं ना, बड़े बात नहीं कहते, अगर कोई चाय पीने का आदी है तो अगर वो चाय पी रहा है और उसको 10 घंटे तक चाय नहीं मिलती है तो उसकी तबीयत क्यों इतनी बेचैन होती है, क्या वजूहत होती है?
डॉक्टर साहब इसके अंदर होता है सिलसिला ये है कि एडिक्शन यानी किसी भी चीज की आदी, एक तो ये एडिक्शन हो गई, फिर एक नशा, वो एक अलग चीज हो जाती है। तो अब जो नशे का नशा आवर चीजें इस्तेमाल कर रहे होते हैं, तो इसमें उस चीज के इस्तेमाल करने से एक तो नशा तो आता है बजायर वक्ती तौर पर, इनकी जो भी कैफियत बनती है, इसमें दिमाग के कुछ एरिया ऐसे होते हैं जो डैमेज हो रहे होते हैं, यानी जैसे बहुत सारे ऐसे मेमोरी बॉडीज होती हैं दिमाग के अंदर, गैंग्लिया वगैरह होते हैं, वो डैमेज हो रहे होते हैं, उसकी वजह से होता है कि उस चीज की बार बार तलब होती है। اب اسی طرح پہ یہاں شہر کے اندر بہت سارے ریہیبلیٹیشن سینٹر بنے ہوئے ہیں. ان کا کام یہی ہوتا ہے جو بھی چیز کی آپ چیز لے رہے ہیں, جس کی چیز کا بھی نشہ آپ کر رہے ہیں, وہ چھوڑ دیتے ہیں. اس کے بعد سپورٹیو ٹریٹمنٹ دیا جاتا ہے. اس سپورٹیو ٹریٹمنٹ میں آپ کو پتا ہے کہ جیسا کہ کسی کو سر میں درد ہو رہا تو سر کے درد کی دوا دے دی جاتی ہے, کچھ کو پیٹ میں درد ہو رہا تو اس کی سپورٹ کی دوا دے دی جاتی
ہے, علامتی دوا
سمٹومیٹک ٹریٹمنٹ ہی کیا جاتا ہے. اور ایک وقت تقریباً اس کا دورانیہ ہوتا ہے 15 سے 20 دن یا کم و بیش ایک ماہ ہوتا ہے. اس کے بعد ہر طرح کے نشے کی جس طرح کی بھی عادت ہو وہ ختم ہو سکتی ہے اس میں. لیکن یہ بھی جاننا ضروری ہے کہ کتنے عرصے سے نشہ کر رہے تھے. تو جتنی دیر جتنا پرانا نشہ ہوگا اتنا ہی ٹائم ریکوری میں لگ سکتا ہے. جو جیسے کوئی ایک سال میں ہے تو اس کو جلدی ریکوری ہوگی, کوئی دو سال سے کسی چیز میں مبتلا ہے تو اس کو اتنا ہی ٹائم لگے گا. لیکن یکسوئی کے ساتھ توجہ کے ساتھ ان کو کرنا پڑے گا. ریہیبلیٹیشن سینٹر میں لوگ ایڈمٹ کس وجہ سے ہوتے ہیں؟ اسی وجہ سے ہوتے ہیں. ان کو وہاں رکھا جاتا ہے, ماحول سے دور کیا جاتا ہے. اس میں گھر والوں کی سپورٹ بہت زیادہ ضروری ہوتی ہے. سب مل کے ہی اس کو سپورٹ دیتے ہیں پیشنٹ کو, تب جا کے وہ اس بری عادت سے بچ جاتا ہے.
بالکل صحیح فرمایا آپ نے کہ جب کوئی چیز بری ہیبٹ پڑ جاتی ہے تو انسان اگر چھوڑنا چاہے تو اس کو کہیں نہ کہیں سے سپورٹ ضرور دینی چاہیے. اور بجائے اس کے کہ ہم اس کو برا بھلا کہیں, اس کو ہمت افزائی کرنی چاہیے, اس کی سپورٹ کرنی چاہیے, جہاں پہ علاج کروانا چاہیے. اور جیسے آپ نے بڑی اچھی بات کی کہ کوئی سا بھی اڈکشن ہو, کسی بھی قسم کا نشہ ہو, وہ ختم ہو سکتا ہے.
بالکل ختم,
یہ ممکن نہیں ہے کہ وہ ختم نہیں ہو سکتا. انسان کی اپنی ایک ویل پاور ہوتی ہے, اپنی ایک قوت ہوتی ہے, اس سے وہ ختم کیا جا سکتا ہے ماشاءاللہ. اچھا آپ اس میں خلیل بھائی اگر کوئی اس میں کچھ دیں گے مدنی پھول وغیرہ, کیونکہ ان کی جو ہیبٹ ہے, جو ایک بری عادت ان کو پڑی ہوئی تھی, اس کے بعد ان کو سر میں درد ہوا, اس کی نیرو کے جو ہے وہ بتا دیں, کچھ ایسا کوئی مدنی پھول دے دیجیے ان کو, جن کی
میرے گمان میں جو لگ رہا ہے وہ جنرل ویکنیس لگ رہی ہوگی, جس میں وہ طاقت کی کوئی چیز ہو تو دے دیں.
مختصر تو یہی ہے کہ ایک تو یہ ہے کہ سر میں درد ہوتا ہے تو اس کا روحانی علاج شیخ طریقت امیر السنت نے جو عطا فرمایا اپنی کتاب مدنی پنسورہ میں, تو آپ فرماتے ہیں کہ یا مجیبو یا مجیبو یا مجیبو تین بار پڑھ کر جو ہے سر پر دم کر لیا جائے تو انشاءاللہ عز و جل درد سر ختم ہو جائے گا انشاءاللہ عز و جل. اول آخر تین تین بار درد پاس
رہے گا.
اب یہ ہے کہ طاقت کے حوالے سے یہ سبھی شوگر کے مریضوں کے علاوہ یہ سبھی استعمال کر سکتے ہیں. وہ یہ ہے کہ تین کھجوریں لے لیں اور ایک گلاس دودھ, تین یا پانچ کھجوریں, اس کی گٹھلیاں نکال کے اس کے اندر دودھ ڈال کر اس کو اچھی طرح گرائنڈ کر لیں اور پھر اس کو روزانہ جو ہے صبح میں پی لیں, شام میں پی لیں, یا دو مرتبہ پی لیں, یا پھر دودھ کے بجائے کسی کو دودھ موافق نہ آتا ہو تو کچے انڈے کی سفیدی بھی استعمال کی جا سکتی ہے. تو یہ دونوں چیزیں جیسے اس کے اندر اس کو کھجوروں کو اس میں گرائنڈ کر لیا جائے اور صبح شام اس کا استعمال کیا جائے تو انشاءاللہ عزوجل یہ کمزوری کے لیے, بوڑھوں کے لیے, جوانوں کے لیے, یا کسی بھی سبب سے بچوں کو کمزوری ہو جاتی ہے تو انشاءاللہ عزوجل بہت فائدہ ہوگا. تو اس کو یہ ایک دو مہینے کر لیں انشاءاللہ.
ڈاکٹر صاحب یہ دوسرے کالر تھے, ان کی نظر کمزور ہے, -1.5 انہوں نے بتایا, اس کی کیا احتیاطیں کرنی ان کو؟
دیکھیں ان کا اگر نظر ان کی کمزور ہے تو بہتر یہ ہے کہ جو ان کے آئی اسپیشلسٹ ہیں جو ان کو گائیڈ کرتے ہیں ان کو ضرور فالو کریں, اور جو ان کو بتایا گیا یقیناً گلاسز وغیرہ دیے ہوں گے اس کو پراپر استعمال کریں. بعض اوقات فی زمانے یہ دیکھا گیا ہے کہ وہ گلاسز وغیرہ لگ جاتے ہیں تو پھر وہ کچھ لوگ جو ہے نا اس کو مایوس سمجھتے ہیں, برا سمجھتے ہیں, اس کو پہننے سے ہٹتے ہیں, بھاگتے ہیں تھوڑا سا. تو اس کو ایسا نہیں کرنا چاہیے, یہ کور ہو سکتی ہے اگر آپ ریگولر بیسس کے اوپر اس کو استعمال کریں گے. اپنے جو بھی آئی اسپیشلسٹ ان کو پراپر طریقے سے چیک اپ اگر کرواتے رہیں گے, بھلے 6 مہینے میں کروائیں لیکن ضرور چیک اپ کروائیں, تو آپ کو وہ جو نمبر ہے وہ ڈے بائی ڈے ڈیکریز ہو جائے گا, کم ہو جائے گا. اور اس کے علاوہ جو ہے آپ گاجر وغیرہ جو ہے اس کا استعمال کر لیں, وٹامن اے وغیرہ جو ہے اس کا استعمال کر لیں.
جیسے پڑھتے وقت کمپیوٹر موبائل اس کی احتیاط ہے,
اس کے لیے یہی ہے کہ فاصلے پہ جو ہے نا آپ ان چیزوں کا استعمال کر رہے ہیں, مطلب جو بھی جو ریڈ شوا وغیرہ شوائیں جو آتی ہیں کسی بھی چیز سے, چاہے وہ موبائل ہو, چاہے
کم عمر ہوں گے, گیم کا استعمال,
وہ تھوڑا سا یہ کہ فاصلے پہ رکھیں, और मोबाइल का इस्तेमाल जो है ना उम्मीद तो देखेगा ना राइट लाइट बंद करके रात के टाइम लगे होते हैं और खेल रहे होते हैं वो और ज्यादा डेंजरस होता है,
उससे और
उससे और ज्यादा प्रॉब्लम हो सकती है। तो बेहतर है उससे अवॉइड करें, छोटी छोटी एहतियात करके इससे ये बेहतर हो सकते हैं इंशाल्लाह। तीसरी जो हमारे पास कॉल थी, इन्होंने फ्रैक्चर के हवाले से बात की। फ्रैक्चर इन्होंने बताया नहीं हुआ कहाँ का,
मुझे जो लग रहा है शायद पांव का कोई फ्रैक्चर है।
हाँ, बहरहाल मतलब इतना मेजर फ्रैक्चर नहीं हुआ होगा,
हेयरलाइन
फ्रैक्चर हुआ होगा। जैसे डॉक्टर साहब ने इनको बोला कि अब फ्रैक्चर उसका वक्त गुजर गया है, उसका वाकई वक्त गुजर जाता है। एक टाइम पीरियड होता है जब आदमी का कोई भी हड्डी वगैरह टूटती है तो प्लास्टर का एक टाइम पीरियड होता है। प्लास्टर लगाने का बेसिकली मकसद क्या होता है, प्लास्टर इसलिए नहीं लगाते कि वो उससे हड्डी जुड़ जाएगी, इसलिए नहीं लगाते। प्लास्टर इसलिए लगाते हैं कि उसकी मूवमेंट्स रुक जाए, उसकी हरकत रुक जाए, क्योंकि हरकत रुकेगी तो वो हड्डी जुड़ने में उसको मदद।
इसमें एक मंदी फूल अता फरमा दीजिए कि एक आम कंसेप्ट है कि किसी का कोई एक्सीडेंट हो जाता है या गिर जाता है तो उस वक्त तवज्जो नहीं देते हैं, ये नॉर्मल अपनी जिंदगी शुरू कर लेते हैं। तो जब इनको बाद में कभी दर्द वगैरह होता है उसके बाद जाके ये एक्सरे वगैरह करवाते हैं। अगर किसी का खुदा ना खास्ता एक्सीडेंट हो जाता है उसको क्या क्या एहतियात है उसी वक्त करनी है जरूरी है।
देखिए एक्सीडेंट में डिपेंड करता है कि आपको खुदा ना खास्ता किस नौयत की चोट,
जैसे अभी इन्होंने बताया कि माइनर से इनके हिसाब से माइनर एक्सीडेंट हुआ, अब इनको क्या
है माइनर। अगर एक्सीडेंट हुआ है चोट तो लगी है, ठीक है ना, फ्रैक्चर हुआ है तो दर्द भी हुआ होगा यकीनन। क्या इन्होंने उस वक्त जाके डॉक्टर से विजिट किया, इम्पोर्टेंट चीज ये। उमूमी तौर पर अवॉइड करते हैं क्या, डॉक्टर के पास जाऊंगा ये टेस्ट वेस्ट लिख देंगे फलाना लिख देंगे, कुछ निकल आएगा तो क्या होगा
जी डॉक्टर।
ये एक अजीब कंसेप्ट है भाई, निकल आएगा तो उसका इलाज होगा और क्या होगा, और ठीक हो जाएगा वो, उसमें क्या परेशानी है। लेकिन अवॉइड करते हैं। अब फिर जब तकलीफ बढ़ती है फिर जाते हैं डॉक्टर के पास और फिर ये एक्सपेक्टेशन लगाते हैं कि रातों रात डॉक्टर को ठीक कर दे, इनको बिल्कुल सही कर दे, जो कि बहुत मुश्किल काम होता है। इसमें भी इनको डॉक्टर साहब ने जो बात की बिल्कुल सही की कि प्लास्टर की हाजत नहीं है, वो इसमें यही हो सकता है कि थोड़ा सा केयर करें और इनको जो तकलीफ है इसमें 6 महीने भी लग सकते हैं,
सही,
इसमें इनको 8 महीने भी लग सकते हैं तकलीफ के,
अब 8 माह या 6 माह लग सकते
लग सकते हैं।
अगर पहले एक्सरे करा लिया होता
उसमें, हाँ उसमें ये है कि अगर वो क्योंकि मूवमेंट्स वगैरह रुक जाती है इनकी तो उसमें ये है कि टोटल जो टाइम पीरियड होता है हड्डी जुड़ने का एक कुदरती प्रोसेस है, उसके अंदर ना डॉक्टर का कोई अमल दखल नहीं होता है, वो तकरीबन 6 से 8 हफ्ते का होता है। अगर यंग बच्चा होता है तो बच्चे का जो है 3 से 4 हफ्ते में जुड़ जाता है, और जवान आदमी होता है उसको 6 हफ्ते 7 हफ्ते लग जाते हैं, और जो ओल्ड एज पेशेंट होता है बूढ़ा बुजुर्ग होता है कोई तो उसको कम अज कम 8 हफ्ते लग जाते हैं, 8 से 10 हफ्ते लग जाते हैं, क्योंकि उनकी हड्डी कमजोर होती है, जुड़ने का प्रोसेस उनका काफी स्लो चल रहा होता है। तो उमूमी तौर पर अगर एवरेज निकालते हैं तो 6 से 8 हफ्ते का अगर एवरेज निकालते हैं, 6 से 8 हफ्ते के बाद इनका प्लास्टर हटता, प्लास्टर हटने के बाद कुछ अर्से तक इनको ये तकलीफ रहती,
सही,
दर्द रहता, उसके बाद ये आस्ते आस्ते खत्म हो जाता है। लेकिन परेशान ना हो, क्योंकि हड्डी जुड़ने का प्रोसेस एक कुदरती प्रोसेस है, वो डेफिनेटली हड्डी जुड़ गई होगी और उसकी तकलीफ आस्ते आस्ते खत्म हो जाएगी, उसमें कुछ करने की जरूरत नहीं है। सिर्फ ये है कि हल्की हल्की आप इसके ऊपर टकोर कर सकते हैं, किसी कोई भी आप मसाज वगैरह कर सकते हैं या कोई भी पेन किलर आप ले सकते हैं।
ये भी मशवरा दे दें कि पेन किलर कितना खाना है या रोजाना खाना है, या जब दर्द हो तभी खानी है या मुस्तकिल खाते रहना।
देखें दर्द की इंटेंसिटी ये नहीं, उसकी शिद्दत पे मुनहसर है। अगर बहुत ज्यादा उनको शिद्दत से तकलीफ है तो बेहतर ये है कि डॉक्टर से मशवरे से एक प्रॉपर डोज ले लें उसकी, ठीक है ना, 2 दिन 4 दिन 5 दिन जो भी एक प्रॉपर डोज बनती है। या उनको एक पोजिशनल दर्द होता है, जैसे अभी इन्होंने फरमाया कि उनको नमाज में जब जाते हैं तो तब तकलीफ होती है, तो ये जब तकलीफ इनको हो तब ले लें,
सही,
ठीक है ना,
उससे पहले ले लें।
यानी अब वो तो 5 वक्त की नमाज पढ़ते होंगे तो फिर 5 टेबलेट तो नहीं ले सकते,
सही।
लेकिन ये है कि नमाज पढ़े, तकलीफ अगर हो तो फिर आदमी ले लेते।
एक तो यही है कि नजर की कमजोरी के हवाले से जो कॉल थी, इनके लिए ये मदनी फूल रूहानी इलाज है। शेख दरी कदमी सुन्नत के रिसाले बीमार आबिद के सफा नंबर 34 पर के हर नमाज के बाद ये अमल करना है, बिस्मिल्लाहिर्रहमानिर्रहीम हर नमाज के बाद 3 बार पढ़कर उंगली पर दम करके, उंगली पर फूंक मारकर आंखों पर लगाइए। ये अमल उम्र भर भी جاری رکھ سکتے ہیں. انشاءاللہ عزوجل بینائی کی کمزوری دور ہوگی, نیز سفید اور کالے موتیے سے بھی حفاظت ہوگی. اسی طرح سے ہڈی جڑنے کے لیے فریکچر جو ہو گیا ہے تو یہ بھی شیخ طریقت امیر سنت کی جو کتاب گھریلو علاج, اس کے صفحہ نمبر 84 پر یہ روحانی علاج موجود ہے. پارا نمبر 11 سورہ توبہ کی آیت نمبر 129, یعنی یہ آخری آیت ہے سورہ توبہ کی 11ویں پارے میں ہے. 3 دن تک اول آخر درود شریف کے ساتھ ایک بار پڑھ کر بار بار دم کیجئے, انشاءاللہ عزوجل ٹوٹی یا پھوٹی ہوئی ہڈی جڑ جائے گی. وہ آیت مبارکہ یہ ہے, اعوذ باللہ من الشیطان الرجیم, بسم اللہ الرحمن الرحیم. اب یہ پڑھنا ہے, فَإِن تَوَلَّوْا فَقُلْ حَسْبِيَ اللَّهُ لَا إِلَٰهَ إِلَّا هُوَ علیہ توکلت وہو رب العرش العظیم.
کالز ہیں لوگ, سب کچھ کال سے لے چلے, کال سنا دیجیے.
عتیق الرحمان میرا نام ہے, مجھے ہیپیٹائٹس سی کا مسئلہ ہے.
اور کوئی کال ہے وہ بھی دیجیے.
ڈاکٹر صاحب کی بارگاہ میں عرض ہے, جسم پر الرجی ہے, وہ الرجی ایسی ہے کہ خشکی کی تہ جم جاتی ہے اور اس طرح اترتی ہے جیسے مچھلی کے سینے, برائے کرم کوئی علاج عطا فرما دیجیے. اور خالد بھائی آپ کی بارگاہ میں عرض ہے کہ آپ بھی کوئی علاج اور کوئی نسخہ اور روحانی علاج عطا فرما دیجیے.
انشاءاللہ ایک اور کال سنا دیجیے.
میں تحریر بول رہا ہوں بلوان سے. میری بیوی کو بچپن سے زکام اور نزلہ کی الرجی تھی, ابھی ڈاکٹر نے بتایا کہ ان کو ٹی بی کی شکایت ہو گئی ہے, تو اس کے لیے میں مدنی چینل سے گزارش کر رہا ہوں کہ ان کے لیے کوئی اچھا سا علاج بتائیں. اور دوسرا, ان کو کوئی بھوک وغیرہ نہیں لگتی بالکل, چاہے 2 دن کھانا نہ کھائے, اور ابھی کھانسی کی اتنی انتہا ہے کہ رات کو سو بھی نہیں سکتی, خاص کر نماز کے دوران تلاوت کرتے ہوئے.
صحیح. اچھا تو سب 3 کالز ہیں. پہلے مریض ہیپیٹائٹس سی, اس کے بارے میں.
دیکھیں ہیپیٹائٹس سی اگر ہے تو ان کو ایک یہ جو ہے گیسٹرونٹولوجسٹ جو ہیں, یعنی جگر کے جو اسپیشلسٹ ڈاکٹر ہوتے ہیں, ان سے رابطہ فرما لیں اور ان کے کچھ ٹیسٹ وغیرہ ہوں گے, وہ دیکھیں کس نوعیت کا ہے ان کو ہیپیٹائٹس سی. کیوریبل چیز ہے, ٹھیک ہو جائے گی, کوئی ایسا مسئلہ نہیں ہے. بس ان کو تھوڑا سی علاج میں استقامت دکھانی پڑے گی,
استقامت کے ساتھ
بالکل علاج میں استقامت دکھانی پڑے گی. کچھ علاج میں کچھ تکلیفیں بھی آتی ہیں, وہ بھی برداشت کر لیجیے.
صحیح,
لیکن کیوریبل ہے,
کیوریبل علاج ہو سکتا ہے,
بالکل ہو سکتا ہے. لیکن اس میں یہ بھی ہو سکتا ہے کہ آپ کو دوا کی ضرورت نہ پڑے, یہ بھی پوسٹ
کیریئر بھی ہوتا ہے.
بالکل کیریئر بھی ہو سکتا ہے. آپ جا کے چیک کروائیں, وہ آپ کی پوزیشن دیکھیں گے, کیا پوزیشن ہے, کیا لیول کیا ہے آپ کا. اگر آپ اس لیول پہ ہوں گے کہ آپ کو دوا کی حاجت ہوگی تو وہ آپ کو دوا دیں گے, ورنہ وہ آپ کو منع کر دیں گے, دوا کی ضرورت نہیں ہے, آپ نارمل لائف گزار سکتے ہیں, کوئی ایسی پریشانی کی بات نہیں.
بس اور دوسری کالر ہیں, یہ میرے خیال سے سوریاسس کا پیشنٹ لگ رہا ہے, جو اسکن الرجی ان کو.
ہاں اب یہ جو چیز ہے کہ یہ تو دیکھنے کے بعد ہی صحیح آئیڈیا ہو سکتا ہے کہ بہتر ہے کہ جلد کے اسپیشلسٹ, پھر بات کریں گے ہم کہ جلد کے اسپیشلسٹ کو بھی دکھانا ایک استقامت والی بات ہے, کہ آپ کو اس کو پراپر وزٹ کرنا پڑے گا, بار بار جا کے دکھانا پڑے گا. ایک دفعہ, 2 دفعہ, 3 دفعہ, 4 دفعہ میں یہ چیز ٹھیک ہونے والی نہیں ہے. آپ کو بار بار جا کے چیک کروانا پڑے گا. تسلی کے لیے دوسرے اسپیشلسٹ کو دکھا سکتے ہیں, کوئی مذائقہ نہیں ہے, لیکن آپ کو اس چیز کو کنٹینیوسلی رکھنا پڑے گا. رکھیں گے تو اس مسئلے کا حل انشاءاللہ عزوجل نکل آئے گا. اگر چھوڑ دیں گے, عام ڈاکٹروں کے ساتھ لگے رہیں گے, تو مختلف تجربے آپ کے اوپر ہوتے رہیں.
صحیح. تیسرے کالر ہیں, یہ بتا رہے ہیں کہ ان کے گھر والوں کو الرجی کا مسئلہ بھی تھا اور اب ان کو ٹی بی بھی ڈائگنوسٹ ہو گیا, تو اور ان میں کمزوری بھی ہے اور کھانسی کی شکایت بھی ہے.
دیکھیں ٹی بی کا کہا تھا
جی, ٹی بی اب ڈائگنوسٹ ہوا ہے, لیکن پہلے سے بچپن سے الرجی ہے.
اگر ان کو ٹیوبرکلوسس یعنی ٹی بی اگر تشخیص ہو چکی ہے ان کی, اور جیسے انہوں نے بتایا کہ بھوک بھی نہیں لگ رہی ہے ان کو 2-3 دن تک, اور غالباً فرما رہے تھے کھانسی بھی بہت زیادہ ہو رہی ہے, رات کے ٹائم زیادہ کھانسی ہو رہی ہے, تو اگر یہ ٹی بی کی ادویات لے رہے ہیں پراپر طریقے سے, صحیح طریقے سے, بات وہی آتی ہے پھر, کیونکہ تینوں بیماریاں اتفاق سے ایسی آ گئی ہیں جس میں بہت زیادہ استقامت کی ضرورت ہے, کہ ایک پراپر ڈائگنوسس اگر آپ کا ہو چکا ہے جیسے یہ فرما رہے ہیں, تو یہ بھی چیز ایسی نہیں ہے جس کا علاج نہیں ہو سکے.
ٹی بی ڈاکٹر 3-6 ماہ میں کیوریبل ہے.
کیوریبل ہے, دیکھیں اس کو خراب بھی ہم خود کرتے ہیں.
اچھا
ڈرگ ریزسٹنٹ بنا دیتے ہیں نا آپ.
صحیح.
ٹھیک ہے نا, जब आपने बात वही है कि आपने फर्ज करें डॉक्टर साहब ने आपको बोला कि जी आपने चार महीने इस्तेमाल करनी है, आपने एक महीने इस्तेमाल करके छोड़ो, यार असर तो होता ही नहीं है, आपने छोड़ दी, उसको छोड़ने के बाद जो है ना फिर आपने फिर वो दो महीने बाद तीन महीने के बाद उसके असरात दोबारा जाहिर होना शुरू हो जाते हैं, फिर आप डॉक्टर के पास जाते हैं, तो जब डॉक्टर दोबारा वो दवा शुरू कराते हैं तो वो असर नहीं कर रही होती है, फिर वहां प्रॉब्लम शुरू हो जाती है। और ऐसे बहुत सारे केसेस नोटेड होते हैं।
हाँ, ये तीनों बीमारियां कमोबेश ऐसी हैं, हेपेटाइटिस सी, सोरियोसिस स्किन की,
बिल्कुल,
और ये टीबी,
बिल्कुल। तो इसमें ये है कि अपने जो भी स्पेशलिस्ट डॉक्टर हैं उनके साथ इस्तकामत के साथ, बल्कि मैं तो ये कहूंगा कि अगर इनके जिन शहरों से इनकी कॉल आई है वहां पे जो एक अच्छा सेंटर होगा गवर्नमेंट का जो सेंटर होगा वहां पे विजिट करें, वहां पे आजकल इन चीजों का इलाज होता है।
सही,
ये तीनों बीमारियां ऐसी हैं जिनका गवर्नमेंट की तरफ से इलाज होता है।
सही,
ठीक है ना, हेपेटाइटिस सी का भी होता है
और टीबी का भी,
टीबी का भी होता है, बल्कि फ्री ड्रग्स भी दी जाती है, अद्वियात भी जाती है, इंजेक्शन भी दिए जाते हैं। अगर ये थोड़ा सा मेहनत करेंगे तो इन मसाइल का हल निकल सकता है, कोई ऐसी परेशानी की बात नहीं है।
खरीद भाई आपकी तरफ,
हेपेटाइटिस का रूहानी इलाज इंशाल्लाह करते हैं। शेख तरीकत अमीर सुन्नत का आपका बहुत ही प्यारा रिसाला बीमार आबिद के सफा नंबर 29 पर ये रूहानी इलाज मौजूद है। हर बार बिस्मिल्लाहिर्रहमानिर्रहीम के साथ सूरतु कुरैश एक बार अव्वल आखिर 11 बार दुरूद शरीफ पढ़ या पढ़वा कर आब जमजम शरीफ या उस पानी में जिसके अंदर आब जमजम शरीफ के चंद कतरे शामिल हो दम कीजिए और रोजाना सुबह दोपहर और शाम पी लीजिए। इंशाअल्लाह अज़्ज़वजल 40 रोज के अंदर अंदर शिफा याब हो जाएंगे। सिर्फ एक बार दम किया हुआ पानी काफी है, हसब जरूरत मजीद मिला लीजिए। एक बार सूरह कुरैश पढ़नी है बिस्मिल्लाहिर्रहमानिर्रहीम के साथ और 11 मरतबा दुरूद पाक शुरू में पढ़ना है, 11 मरतबा आखिर में पढ़ना है और फिर इसको आब जमजम शरीफ पर दम करके रख दीजिए या फिर ऐसा पानी हो कि जिसमें आब जमजम शरीफ के चंद कतरे हों, तो यह हेपेटाइटिस का रूहानी इलाज है। इसी तरह से एलर्जी
जी, खलील भाई आज आपके पास क्या है लेके आए हैं चीजें
जी? आज भी हमारा जो मौजू है इससे मुताल्लिक ही ये घरेलू इलाज है, अल्हम्दुलिल्लाह बहुत ही आसान है और आसान भी है और सस्ता भी है।
सही,
खून बढ़ाने का आसान और सस्ता घरेलू इलाज, इसमें चार चीजें हैं। नंबर एक, काली किशमिश, ये जो अंगूर होते हैं किशमिश जिसे कहा जाता है,
अच्छा।
और ये खुश्क अंगूर, इसके खुश्क अंगूर इसे किशमिश कहा जाता है, तो इसके जो मकदार हम इस इलाज के लिए इस्तेमाल करेंगे 10 ग्राम, तकरीबन 10 ग्राम काली किशमिश, काले अंगूर। और दूसरे जो इसके अंदर चीज है वो है खुबानी, ये भी आपने तर भी देखी होगी के जो अमूमन ठेलों पर मिल जाती है और ये खुश खुबानी है, इसकी जो मकदार होगी एक खुबानी जो है एक अदद इसके अंदर शामिल करनी है। और तीसरी जो चीज है वो है ताजा पुदीना, तो ये हर घर में ही तकरीबन इस्तेमाल होता है पुदीना, तो इसके जो है 10 पत्ते हम इसमें शामिल करेंगे। और जो चौथी चीज है वो है छोटी इलायची, ये भी अमूमन घरों में आप देख सकते हैं कि इस्तेमाल में होती है छोटी इलायची, इसकी जो तादाद होगी एक अदद, काली किशमिश 10 ग्राम, खुबानी खुश्क एक अदद, ताजा पुदीना इसके 10 पत्ते और छोटी इलायची ये एक अदद, ये चार चीजें हो गई। इसका जो बनाने का तरीका है वो ये है कि खुबानी और किशमिश को रात में एक गिलास पानी में भिगो दीजिए, एक गिलास पानी में भिगो दे और सुबह खुबानी की गुठली निकाल लीजिए और इसी पानी में ये काली किशमिश भी डाल दें, पुदीने के पत्ते, इलायची और खुबानी, चारों चीजों को पीस लीजिए, ग्राइंड कर लें, तो ये दवा तैयार है। तो बहुत ही आसान अंदाज है इसको तैयार करने का, बस रात भर इसको भिगोना है और सुबह इसकी गुठली निकाल कर खुबानी की इन चारों चीजों को उसी पानी के अंदर जो है ग्राइंड कर लिया जाए। और इसकी जो मकदार है खुराक की, बड़ों के लिए यानी कि वो एक गिलास जो होगा आधा सुबह पी लिया जाए आधा शाम में उसी को, और जो बच्चे हैं छोटे हैं इन्हें दिन में 3-4 मरतबा थोड़ा थोड़ा पिला दे।
हलवे को कब तक इस्तेमाल करना
जी? इसकी जो है जब तक यूं कह लें कि कमजोरी दूर ना हो, खून की कमी आप महसूस करेंगे, जब तक शिफा याबी आपको ना जैसे समझ में आया कि मैं ठीक हो गया हूँ तो छोड़ दिया जाए।
सही।
और इसके जो फवायद होंगे इंशाल्लाह अज़्ज़वजल खून की कमी को पूरा करने के लिए ये इंतहाई मुफीद और फौरी असर दवा है। बच्चों बड़ों सभी के लिए लाजवाब घरेलू इलाज है इंशाल्लाह अज़्ज़वजल खून की कमी के साथ साथ जिगर के अफाल को दुरुस्त करेगा ये घरेलू इलाज, तो ये जरूर इस्तेमाल किया जाए। फिर इसी तरह अगर बच्चों को दें तो इसके अंदर जो है शहद भी डाला जा सकता है, चीनी भी डाली जा सकती है, जो ब्राउन शुगर होती है चाहे तो वो उसमें इस्तेमाल कर सकते हैं इंशाल्लाह अज़्ज़वजल। बहुत ही बेहतरीन जो है आसान भी है और फिर इसमें सबसे बड़ी बात है कि ये लजीज भी होगा इंशाल्लाह।
सही। तो आपके कुछ बोलने को इसमें हम एनीमिया पे डिस्कस कर रहे थे कि जो कितने किस्म के, एक तो खून की कमी की हमने दो तीन वजूहत बयान की, उसके अंदर एक फॉलिक एसिड होता है, विटामिन B12 होता है उसकी वजह से होता है, विटामिन ई की वजह से भी कभी कभी हो जाता है। दूसरा हमने बीमार खलियों का एनीमिया बयान किया था जिसके अंदर हमने थैलेसीमिया और उसकी डिस्कस की थी। इसके साथ साथ जो एक और दूसरी वजूहत होती है खून की कमी की, अगर ये सारी चीजें नहीं है फिर भी खून कम हो रहा है इंसान का,
सही
ठीक है, तो फिर ये देखना पड़ता है कि अंदरूनी तौर पे कोई ब्लड तो जाया नहीं हो रहा, खून तो जाया नहीं हो रहा है, कि आंतों में बात औकात क्या होता है, ओजिंग वगैरह हो रही होती है, या फिर जो है आपके यूरिन में बात औकात जरात आ रहे होते हैं, कोई ना कोई इन्फेक्शन की सूरत में चल रही होती है, उसकी वजह से भी एनीमिया होता है। मतलब ये भी क्योरेबल चीजें, कोई इतना परेशानी वाली बात नहीं होती है इनके अंदर। उसके अलावा जो है आपके जो इसकी एनीमिया के जो खतरात आ जाते हैं बेसिकली, यानी कि आपके खून की कमी की वजह से जो प्रॉब्लम्स आपको आ सकती हैं, उसमें एक तो ये है कि प्रीमेच्योर डिलीवरी
जी,
और उसमें वजन की कमी, यानी वक्त से पहले बच्चे की पैदाइश और उसमें वजन की कमी होना, वो बहुत ज्यादा इम्पोर्टेंट हो जाता है कि आप वो नुकसानदेह हो सकता है आपके लिए, बच्चे के लिए भी नुकसानदेह हो सकता है। उसके अलावा जब आप दूसरी कंट्रीज में अगर ट्रैवल कर रहे होते हैं तो उसमें भी ये बहुत बड़ा इफेक्ट पड़ता है, क्योंकि एटमॉस्फेयर का फर्क पड़ता है, वहां जाते हैं आप, फिर आप ट्रैवल कर रहे होते हैं हाई एटीट्यूड के ऊपर, ऊपर की तरफ और बुलंदी की तरफ, तो वहां पे ऑक्सीजन लेवल जरा
कम होता है, उसका भी फर्क पड़ता
है, बहुत ज्यादा फर्क पड़ जाता है, तो उसमें भी बहुत ज्यादा आदमी को एहतियात करनी पड़ती है, वो डेंजरस होती है काफी।
तो अभी जैसे आपने बयान फरमाया कि जैसे खून आंतों के अंदर से भी आ रहा, तो इसको क्या बोलते हैं, इसको कोई अल्सर बोलते हैं, इसकी क्या एहतियात होती है?
देखिए इसमें अल्सर भी आप कह सकते हैं, आप गैस्ट्राइटिस वो क्या कहते हैं आंतों का अल्सर भी कह सकते हैं आप, मेदे का अल्सर भी कह सकते हैं आप, और उससे आप अगर नीचे हिस्से पे चले जाते हैं कि नीचे वाली आंत है, बड़ी आंत है, छोटी आंत है, कहीं पे भी हो सकता है, यहाँ पे ये प्रॉब्लम्स हो सकती हैं, उनकी वजूहत देखी जा सकती है।
तो इसके कुछ खाने पीने की एहतियात भी डॉक्टर साहब बता दें।
लेकिन खाने पीने में अगर ऐसी कोई सूरत हाल होती है खुदा ना खास्ता, तो डेफिनेटली कोई ऐसी चीज ना खाए जो, अगर आसान जबान में कहूँ कि भारी गिजा ना लें, भारी और मिर्चों वाली चीजें यानी स्पाइसी चीजें जो है ना इनसे अवॉइड करें, क्योंकि एक चीज जो जख्मी है वो जख्मी है, उससे ओजिंग हो रही है, ब्लड आ रहा है, उसको मजीद आप एक्स्ट्रा काम करने के लिए दे रहे हैं, आपने कोई हैवी डाइट ले ली, मिर्चें ले ली, जख्म के ऊपर मिर्चें जाएंगी तो तकलीफ करेगा, सिंपल सी बात है, और जख्मी चीज से ज्यादा काम लेंगे तो वो भी तकलीफ करेगा। तो अपनी गिजा को नरम रखिए, मिर्चें वगैरह का इस्तेमाल कम कीजिए, डॉक्टर्स की हिदायत को फॉलो कीजिए, इंशाल्लाह ये मसला आपका हल हो जाएगा। अच्छा इसमें जो है ना एक जैसे हमने बात की थी एक गुर्बत जो है वो भी इसमें शामिल हो जाती है, विदाई इलाज के हवाले से जो है इसके अंदर मुख्तलिफ किस्म की चीजें मौजूद होती हैं, जिसमें आपके सप्लीमेंट्स वगैरह मौजूद हैं, अद्वियात वगैरह मौजूद हैं, गिजा के हवाले से हमने बात की है, गिजाएं बहुत सारी गिजाएं बेखसूस खासकर जो हरी सब्जियां वगैरह जो होती हैं वो बहुत ज्यादा जो है कारगर होती है। जैसे अभी खलील भाई ने देखा, खलील भाई ने भी एक हरी सब्जी शामिल की, तो उसमें भी आप देखेंगे कितना बड़ा एलिमेंट है, हर चीज के अंदर जो है ना बहुत ज्यादा इम्पोर्टेंट है, हरी सब्जी का अगर आप इस्तेमाल रखेंगे तो उससे भी बहुत ज्यादा आपको खून की कमी में फायदा होगा, जब तक उसकी वजूहत आप कवर नहीं करेंगे। मैंने इसको कवर, गिजा की कमी तो आप इससे कवर कर लेंगे, लेकिन अगर कोई ऐसी बीमारी आपके साथ चल रही है, कोई खुदा ना खास्ता कोई ऐसा मसला चल रहा है, तो जब तक आप उस बीमारी का इलाज नहीं कराएंगे खून की कमी आपकी खत्म नहीं होगी, चाहे आप कितने गिजा भी खा लें। तो ये आज इस सिलसिले में हमने आज डिस्कस की थी, खून की कमी के हवाले से हमने बात की थी। मदनी चैनल के नाज़रीन की कुछ कॉल्स आई थी, कुछ पेंडिंग्स में भी पड़ी हुई हैं, लेकिन वक्त की कमी की वजह से पूरी कॉल्स हम नहीं ले सके। और जिन इस्लामी भाइयों ने हमें कॉल की थी उनको जो भी हमने जवाब दिए हैं अपने मौलिस से, अपने डॉक्टर से ज़रूर मशवरा कर लें, उसके सिलसिले में उसके बाद ही उस पर अमल करें। صلوا على الحبيب صلى الله تعالى على محمد صلى الله عليه وسلم
رسول پاک کی دکھیا ری امت پر عنایت کر مریضوں غم زدوں آفت نصیب